نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. آمين يا رب العالمين. ہم پڑھ رہے ہیں غزوہ خیبر کے بارے میں، اور اس میں ہم ابھی تک یہ پڑھ چکے ہیں کہ خیبر یہود کا علاقہ تھا جس میں بہت سارے قلعے تھے. قلعوں کے نام کیا کیا تھے؟ ایک دفعہ آپ لوگ سارے ناموں کو پڑھیں گے. نیتوت، دیکھیں جو آپ لوگوں کے پروناؤنسیشن ہے نا وہ صحیح ہونی چاہیے، کیونکہ آپ اس کے اوپر زبر زیر لگا دیں. نیتوت، نیتوت میں کون سے تین قلعے تھے؟ اور شق، نائم اور شق میں ابئی اور نزار، اور کتیبہ میں سلالم. ٹھیک ہے. اچھا، اس کے بعد ہم نے کیا پڑھا تھا؟ کون مجھے بتائے گا کہ کیا پڑھا تھا ہم نے اس کے بعد؟ صحیح، اور پھر اس کے بعد کیا ہوا تھا کہ مسلمانوں کو فتح ہو گئی تھی. کون سے قلعے میں حضرت علی کی مرحب کے ساتھ جنگ ہوئی تھی؟ کون سے قلعے میں؟ آپ لوگوں کو آواز آ رہی ہے جو پیل ٹاک تھے؟ نائم، نائم. ٹھیک ہے. اچھا، اس میں ایک دو واقعات جو آتے ہیں، بک میں نہیں ہیں، وہ میں آپ کو واقعات بتا دیتی ہوں. ایک تو یہ نوٹ کر لیں کہ جو میں نے آپ کو بتایا تھا، 7 ہجری محرم کے اندر یہ جنگ شروع ہوئی تھی، اور بعض جگہ پہ سفر کا بھی لکھا ہوا ہے. یہ بات ایک اور ذہن میں رکھنے کی ہے، بعض کتابوں میں یہاں پہ نہیں ہے، کہ چونکہ یہود نے ایک تیاری کر رکھی تھی کہ مسلمانوں کے اوپر حملہ کر دیں گے غطفان کے ساتھ مل کر، اس لیے آپ صلی اللہ علیہ وسلم کو جب اطلاع ملی تو آپ صلی اللہ علیہ وسلم نے ان سے بھی پہلے جا کے ان کے اوپر حملہ کر دیا تھا. ادروائز آپ کو پتہ ہے حرمت والے مہینے کے اندر لڑائی نہیں ہو سکتی. ٹھیک ہے، تو یہ بھی بعض کتابوں میں یہ ہے. اچھا، ایک دو غلاموں کے واقعات اور آتے ہیں. کچھ واقعات تو میں نے آپ کو لاسٹ ٹائم سنائے تھے. ایک اور واقعہ اس میں آتا ہے کہ اسی مارکے میں ایک جگہ پہ، چونکہ ٹائمنگز کا ہمیں اتنا زیادہ پتہ نہیں چلتا جب سیرت کے واقعات آتے ہیں کہ کون سے ٹائم پہ کون سا واقعہ ہوا، کون سے ٹائم میں کیا ہو رہا تھا، واقعات ڈفرینٹ مل جاتے ہیں البتہ. تو اس واقعے میں یہ آتا ہے کہ جب آپ صلی اللہ علیہ وسلم صحابہ کے ساتھ باہر تھے، اور آپ کو پتہ کہ وہ لوگ تو قلعہ بند ہو جاتے تھے، تو دیکھا کہ یہود کا ایک غلام جو تھا وہ بکریاں چرا رہا تھا، اور اس کو کہیں اطلاع مل چکی تھی کہ ایک نبی ہے، کوئی کسی نے نبوت کا دعویٰ کیا ہوا. تو آپ صلی اللہ علیہ وسلم کی خدمت میں پیش ہوا، اور اس نے کہا کہ کیا معاملہ ہے آپ کا، آپ کیا پیغام دیتے ہیں؟ تو آپ صلی اللہ علیہ وسلم نے بتایا کہ میں اللہ کا نبی ہوں، رحمہ اللہ. تو اس نے پوچھا پھر آپ کیا پیغام لائے ہیں؟ تو آپ صلی اللہ علیہ وسلم نے اس کو جب بتایا تو وہ اسی وقت مسلمان ہو گیا، اور اس نے کہا کہ یہ میری پاس بکریاں ہیں جو میرے مالک کی ہیں، ان کا میں کیا کروں؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ تو ہم ایکسیپٹ نہیں کر سکتے. حالانکہ دیکھیں جنگ جن کے ساتھ چل رہی ہے انہی کا مال ہے، لیکن ابھی یہ مال غنیمت نہیں بنا, ابھی فتح نہیں ہوئی. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نہیں, یہ نہیں ہم لے سکتے. اور آپ یہ دیکھیں کہ ہمارے ہاں کچھ لوگ کہتے ہیں کہ اگر آپ غیر مسلموں کے ساتھ چیٹنگ کر لیں یا ان کا مال ویسے ہی غصب کر لیں تو جائز آئیے, جبکہ ہم دیکھتے ہیں کہ یہاں پہ جنگ کا موقع ہے, دشمن کی ہی بکریاں ہیں یہ. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نہیں. تو آپ نے فرمایا اس کو کہ تم اس کو اپنی ان کو اپنے آقا کو لوٹا کے آؤ, اور اس کے لیے تم ایسا کرو. آپ سوچ میں پڑ گیا کہ کیسے میں یہ کروں گا. تو آپ صلی اللہ علیہ وسلم نے اس کو بتایا کہ فلاں جگہ پہ ان کو چھوڑ آؤ, اور پھر آپ کی ایک معجزہ یا دعا کہہ لیں کہ اس سے بکریاں اپنے مالک تک پہنچ جائیں گی. ورنہ بکریوں کو آپ کو پتہ ہے ایسے ہی چھوڑیں تو وہ ایسی جانور ہے جو بہت شرارتی ہے, وہ نہیں قابو میں آتا. تو اس غلام نے ایسا ہی کیا. اس غلام کا نام تاریخ میں ملتا نہیں ہے کہ اس کا نام کیا تھا, مگر جو اہم بات اس کے اندر ہے وہ یہ ہے کہ پھر اس کے بعد وہ اس نے حصہ لیا لڑائی میں, اسی میں جب یہود کے ساتھ لڑتے ہوئے, اور ایک تیر اس کو آ لگا اور وہ شہید ہو گیا. اور آپ صلی اللہ علیہ وسلم اس کی لاش کے پاس کھڑے ہوئے تھے, اور اس کے پاس کچھ بھی نہیں تھا سوائے ایک تہبند کے, اور کوئی کپڑا نہیں تھا اور کچھ نہیں تھا اس کے پاس. تو آپ صلی اللہ علیہ وسلم نے پھر جب اس کے پاس کھڑے ہوئے تھے تو آپ صلی اللہ علیہ وسلم نے اپنی نظریں پھیر لیں, اپنا منہ موڑ لیا. صحابہ نے جب پوچھا کہ آپ نے کیوں اپنا منہ موڑ لیا, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے دیکھا کہ اس کی حوریں ایک دوسرے سے آگے بڑھ رہی ہیں اس کی طرف آنے کے لیے, تو مجھے شرم آئی اور میں نے اپنا منہ موڑ لیا. اور پھر آپ دیکھیں کہ یہ بھی وہ ایک بندہ ہے جس نے ایک بھی سجدہ نہیں کیا اور یہ شہید ہو گئے. یہ وہ لیکن ان کا نام نہیں تاریخ کی اس کے اندر کچھ زیادہ ملتا نہیں ہے. اس سے ہمیں کتنا یہ سبق ملتا ہے. لاسٹ ٹائم ہم نے کسی کے بارے میں کیا پڑھا تھا, ایک اور غلام کے بارے میں جو آپ صلی اللہ علیہ وسلم کو کسی نے تحفے میں دیا تھا, اور وہ آپ صلی اللہ علیہ وسلم کی وہ اونٹ پہ کا جاواز فکس کر رہا تھا. کیا پڑھا تھا اس کے بارے میں کہ پھر اس کو کہیں سے تیر آ کے لگا, پھر صحابہ نے کیا کہا تھا, یہ شہادت مبارک ہو, انہوں نے کہا تھا, رائٹ. ہاں, اور اس کے بعد ہم نے کیا یہ بات سوچی تھی کہ دیکھو کہ کسی کا آپ کو پتا نہیں ہے کہ کون شہید ہے اور کون نہیں ہے. آپ کسی کے بارے میں بھی اٹھ کے یہ نہیں کہہ سکتے. آج کل تو ہر ایک کو شہادت کا نام دے دیتے نا, فلانا شہید, فلانا شہید, جو بھی مر جاتا, جو بھی بڑا لیڈر ہوتا ہے اس کو شہید ہی کہہ دیتے. لیکن دیکھو اس بندے کو جو اللہ کے راستے میں تھا, اس کو بھی آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ شہید نہیں, کیونکہ اس نے مال غنیمت سے ایک چادر لی. اور یہ دیکھیں کہ اس سے پہلے تک آج تک یعنی کفر میں, شرک میں, اور ابھی اسلام لائے ہیں اور تھوڑی دیر کے بعد شہادت مل گئی. ہم اس سے ہمیں یہ بات بہت زیادہ سیکھنی چاہیے کہ اپنی زندگی میں کبھی ججمنٹل نہ ہو کہ فلاں بندہ ہے یہ برا ہے. اگر آج آپ کو اس کی کوئی برائی نظر آ رہی ہے, آپ کو نہیں پتا کہ اس کا خاتمہ کس پہ ہو, آپ کو نہیں پتا کہ وہ اینڈ کس پہ کرتا ہے, اور ہو سکتا ہے وہ توبہ کر لے اور وہ جنتی ہو جائے. ہمیں اپنی خیر بنانی ہے, ہمیں اپنی فکر کرنی ہے کہ ہمارا کیا ہوتا ہے, انسٹیڈ آف کہ وہ کیا کر رہا ہے, وہ کیا کر رہا ہے, وہ اس کی کیا ہے, اس کی کیا خامی ہے. ہمیں کیا پتا کہ اس کی کیا اصلاح ہو جائے. اور اسی طرح ہمیں یہ بھی پتا چلتا ہے کہ جب تک ہم موت ایمان پہ کسی کو نہیں آ سکتے, ہمیں موت ایمان پہ نہ آ جائے, اس وقت تک کوئی کسی کی کچھ گارنٹی نہیں دے سکتا کہ اس کا معاملہ کیا ہے. ٹھیک ہے, دوسرے ایک اور غلام کا بھی قصہ آتا ہے. غلام تو نہیں, ایک عربی تھا کہ جو آپ صلی اللہ علیہ وسلم کو کئی راستے میں ملا تھا, اور اس نے اسلام قبول کر لیا اور آپ صلی اللہ علیہ وسلم کے ساتھ ہی ہو لیا. پھر اس کے بعد جیسے جیسے یہ فتح ہوتے گئے قلعے اور مال غنیمت آیا, تو یہ اس کا ان کا یہ جو عرابی تھا اس کا کام یہ تھا کہ یہ صحابہ کرام کے جو جانور تھے وہ ان کی دیکھ بھال دیکھ رہا تھا اور اس طرح کر رہا تھا, ان کا کچھ کام کر رہا تھا. تو جب مال غنیمت تقسیم ہوا تو صحابہ کرام کو آپ صلی اللہ علیہ وسلم نے ان کے حصے کا بھی مال دیا کہ آپ ان کے پاس لے جائیں. جب وہ لے کر گئے ان کے پاس تو انہوں نے کہا یہ کیا ہے, تو صحابہ نے فرمایا کہ یہ آپ کا حصہ ہے جو نبی صلی اللہ علیہ وسلم نے آپ کے لیے بھیجا ہے. تو اس نے لے لیا اور آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا, کہا کہ یہ کیا ہے. آپ نے فرمایا یہ میں نے تمہارا حصہ تمہیں دیا ہے. اس نے کہا کہ میں اس حصے کے لیے تو آپ کے ساتھ نہیں آیا ہوں, میں کوئی مال لینے کے لیے تو نہیں آیا, بلکہ میں نے آپ کی پیروی کی اور میں تو اس لیے آیا ہوں کہ میرے یہاں, اس نے اپنے حلق کی طرف انگلی رکھ کے اشارہ کیا, میرے یہاں پہ تیر لگے اور میں اللہ کے راستے میں شہید ہو جاؤں, میں تو اس لیے آیا ہوں آپ کے ساتھ. اور اس کے بعد اس نے کہا کہ میں جنت میں داخل ہو جاؤں, اس لیے آیا ہوں. تو آپ نے فرمایا اگر تم سچ کہتے ہو تو اللہ تعالیٰ تمہیں سچا ثابت کرے گا. پھر اس کے بعد جب جنگ ہوئی اگلی, تو وہ آدمی جو تھا اس کا وہ اس کی شہادت نصیب ہوئی. اور آپ صلی اللہ علیہ وسلم جب اس کی لاش کے پاس کھڑے ہوئے تھے تو آپ نے صحابہ سے پوچھا کیا یہ وہی ہے؟ انہوں نے فرمایا ہاں. اور دیکھا کہ اس کا تیر اسی جگہ پہ لگا ہوا تھا جس جگہ وہ اشارہ کر رہا تھا کہ میں تو اس لیے آیا ہوں آپ کے ساتھ. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ نے اسے سچ کر دیا کیونکہ اس کی تمنا یہی تھی, تو اللہ نے اس کی تمنا پوری کر دی. پھر آپ صلی اللہ علیہ وسلم نے اس کو کفن دیا اور اس کی نماز جنازہ پڑھائی اور فرمایا یا اللہ یہ تیرا بندہ ہے, تیرے راستے میں ہجرت کر کے نکلا اور شہید ہوا, میں اس کا گواہ ہوں. یعنی آپ دیکھیں کہ کس کس طرح سے لوگوں کے ساتھ واقعات ہوئے ہیں اس خیبر کے موقع پر. اور خیبر کا مارکہ یاد رکھیے گا, ایک ایسا مارکہ ہے کہ جس کو جیسے وہ لوگ ڈیٹس کو اس طرح سے ان کو یاد نہیں ہوتی تھی فلاں تاریخ یا فلاں تاریخ, وہ ایونٹس کو یاد رکھتے تھے. جیسے آپ کو پتا ہے نا کہ فیل والا سال, ہاتھی والا سال, اس سے کہ اس سے پہلے ہوا تھا یا بعد ہوا تھا, اس سے اتنے بعد ہوا تھا, اسی طرح یہ جو تھا نا غزوہ خیبر, یہ بھی اتنا بڑا ایونٹ تھا کہ جب بات ہوتی تھی تو ایسے ہوتی تھی اس سے پہلے یہ ہوا یا اس کے بعد ہوا. یعنی آپ اس طرح سے سوچیں کہ یہ سیرت میں بہت بڑا ایک نمایاں اس کی جگہ ہے, یہ کوئی عام دوسری جنگوں کی طرح نہیں ہے. جی اچھا, اب ایک اور واقعہ آتا ہے کہ یزید بن ابی عبید سے روایت ہے کہ میں نے سلمہ کی پنڈلی میں زخم کا نشان دیکھا, تو ان سے پوچھا اے ابو سلمہ یہ زخم کا نشان کیسا ہے؟ انہوں نے بتایا یہ زخم مجھے خیبر کے دن لگا تھا, تو لوگ کہنے لگے سلمہ زخمی ہو گیا, چنانچہ میں نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا تو آپ صلی اللہ علیہ وسلم نے اس پہ 3 مرتبہ دم کیا, تو آج تک مجھے اس زخم سے کوئی تکلیف نہیں ہوئی. اس سے بھی پتہ چلتا ہے کہ ہمارے دین میں دم کرنے کا جواز ملتا ہے, اس کی سنت ملتی ہے, اور دم کرنے میں کوئی حرج نہیں ہے, انلیس اینڈ انٹل کہ آپ کوئی ایسی چیز نہ یوز کریں جو کوئی شرکیہ بات ہو, لیکن قرآن کریم کی آیات یا ان کے ذریعے دم کیا جا سکتا ہے کیونکہ اللہ تعالیٰ نے فرمایا کہ قرآن میں شفا ہے. اسی طرح ہم دیکھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم جب خیبر کے سفر کے لیے نکلنے لگے تھے تو آپ صلی اللہ علیہ وسلم نے ابو طلحہ سے فرمایا تھا کہ میرے ساتھ اپنا کوئی بچہ کر دو, تو حضرت انس کو انہوں نے آپ صلی اللہ علیہ وسلم کے ساتھ کیا تھا. اور اس جنگ میں حضرت انس بھی آپ صلی اللہ علیہ وسلم کے ساتھ اس طرح سے تھے کہ آپ نے فرمایا میرے ساتھ کوئی بچہ کر دو کہ میرے چھوٹے موٹے کام کر دیا کرے, تھوڑے بہت مثلا جیسے کوئی چیز لینی ہے کچھ ہے, بچہ ذرا فاسٹ بھی ہوتا ہے, جلدی سے اس کو کہہ دیا کام کر دیا, تو وہ بھی ساتھ تھے. اور انہوں نے اتنی ساری روایات کی ہیں اس غزوے کے جو بھی انہوں نے دیکھا آبزرو کیا, بچے بھی تھے, شاپ بھی ہوتا ہے بچہ, تو اس سے یہ بھی پتہ چلتا ہے کہ دیکھیں ایک اگر بچے کو کسی بڑے کے کام کو کرنا پڑ جائے تو اس میں کوئی حرج کی بات نہیں ہے. دوسرے یہ کہ آپ صلی اللہ علیہ وسلم کی تعلیم اس دوران بھی جاری تھی, اور وہ بھی کتنے آبزرو کرتے تھے کہ ہر ہر چیز انہوں نے نوٹ کی اور اس کو روایت کیا. پھر اچھا پھر ہم یہاں پہ دیکھتے ہیں جہاں سے ہم نے پڑھا تھا, اس کو تھوڑا سا دیکھ لیتے ہیں. کافی چیزیں اس کے اندر, کافی ساری روایات آتی ہیں, اس میں اتنا زیادہ کچھ نہیں دیا گیا. ہم نے یہ پڑھ لیا تھا قتیبہ کی فتح, فریقین کے موقع. اچھا پھر ہم نے کیا پڑھا تھا کہ جب وہ اس طرف آ گئے تھے قتیبہ کے علاقے میں, یعنی آپ یہ نطاط, شک اور قتیبہ, یہ 3 پورشنز ہیں. اب نطاط اور شک تو آپ کو پتا ہے کہ فتح ہو گئے, اب کسی جگہ پہ لڑائی کی, کسی جگہ پہ وہ اندر بند ہو گئے تھے, پھر اندر سے لڑے, کسی جگہ پہ کچھ کچھ کر کے, تو اب وہ فتح ہو چکے ہیں. اب ہم جب قتیبہ کے علاقے کی طرف آتے ہیں جس میں قموس بھی ہے, وطیب بھی ہے, سلالم بھی ہے, یہ قلعے ہیں, تو بعض روایات میں یہ ہے, یہاں پہ تو تھوڑا ڈیفرنٹ شاید ہے, لیکن بعض روایات میں یہ ہے کہ ان لوگوں نے سیدھا سیدھا آپ صلی اللہ علیہ وسلم کے سامنے یعنی ایک طرح سے معاہدہ پیش کر دیا کہ ہم آپ کے ساتھ معاہدہ کرنے کو تیار ہیں اور آپ ہمیں امان دے دیں, کیونکہ انہوں نے دیکھ لیا تھا کہ وہ منجنیک لگائی ہے اور اب ہمارے پر کوئی कुछ कोई तबाही आएगी, तो उससे पहले ही इन्होंने गिव अप कर दिया था। तो आपने ये पढ़ा है कि उन्होंने ये शर्त वहां पे हुई थी कि वो बच्चों औरतों समेत खैबर की सरजमीन से जिला वतन हो जाएंगे, आपने उनकी ये शर्त मंजूर फरमाई थी। और उनको ये अहम बात है यहाँ पे समझ ली की कि सोने चांदी घोड़े और हथियार के अलावा वो अपनी सवारियों पे जो कुछ भी लाद के ले जा सकते हैं। ठीक है, ये हमने बात पढ़ी थी। अच्छा फिर उसके बाद हमने ये पढ़ा कि किनाना बिन अबिल हकीक के और इसके भाई ने बदहदी की थी। इसके बारे में मैं थोड़ा सा आपको डिटेल में बताना चाहती हूँ क्योंकि ये अहम वाक्य है। हजरत अब्दुल्ला बिन उमर बयान फरमाते हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने खैबर की यहूदियों से जंग की, यहां तक कि इन्हें मगलूब होने पर मजबूर कर दिया। आप सल्लल्लाहु अलैहि वसल्लम ने इनकी जागीरों, खजूरों के बागात और खेतों पर गलबा हासिल कर लिया। यहूदियों ने इस सूरत हाल में आप सल्लल्लाहु अलैहि वसल्लम से इस शर्त पर सुलह करना चाहिए कि वो खैबर से निकल जाएं, अलबत्ता इनकी सवारियां जिस कदर सामान उठा सकें उन्हें ले जाने की इजाजत दे दी जाए, बाकी जेवरात नकदी वगैरह अल्लाह के रसूल की होगी। ठीक है, वो नहीं लेके जा सकते। वो यहूद की इस पेशकश को कबूल करते हुए अल्लाह के रसूल ने यह शर्त लगाई थी कि वो ना कोई चीज छुपाएंगे ना कुछ गायब करेंगे, अगर वो ऐसी हरकत करेंगे तो इनकी हिफाजत का जिम्मा खत्म हो गया। ये हमने यहां तक बात मुकम्मल कर ली थी, राइट, कि आपकी हिफाजत का जिम्मा हमारे ऊपर तब तक है ओनली जब तक कि आप इस शर्त को मानोगे, यहां से कोई चीज छुपा के लेके नहीं आ जाने, ना सोना ना जेवरात, ना सोना ना चांदी ना हथियार, ऐसी कोई चीज नहीं आप लेकर जा सकते। ये क्यों कहा था? हाँ, ताकि आप देखे ना दुश्मन को आप चीजें दे देंगे ताकि वो फिर वहां से बैठ के फिर वो ही शुरू कर दे, तो इसलिए उनको कहा था। और कोई चीज छुपानी नहीं है, कोई इसमें खयानत ना हो, लेकिन उन्होंने यही किया। अब इनसे तो फिर वो चीज की तवक्को नहीं की जा सकती थी कि ये फिर भी फेर रहे। अब उन्होंने क्या किया, उन्होंने खाल का बना हुआ एक बोरा ले लिया, बैग, लेदर बैग, इसमें माल दौलत और वो जेवरात थे जिन्हें हुई बिन अख्तब इस वक्त लेकर आया था जब बनू नजीर मदीना से जिला वतन होके यहाँ खैबर आए थे। याद है आपको, मदीना से जब बनू नजीर आए थे तो हुई बिन अख्तब जो उनका सरदार था वो ये इतना कुछ, वो आपको बताया था ना कि उस वक्त उनको इजाजत दे दी थी कि जो भी अपने ऊंटों पर लाद के ले जाए, तो ये सब कुछ ही उठा के ले आए थे। तो वो लेकर आया था साया, सीन आइन या और हा जो दूसरी होती है, को जो हुयाई बिन अख्तब का चचा था मुखातिब करके अल्लाह के रसूल ने कहा, हुई के इस बोरे का क्या बना जिसे वो बनू नजीर के पास लाया था। वो कहने लगा जंगों के अखराजात बहुत थे, बड़ी जरूरियात थी, इसलिए वो तो सारा माल खर्च हो गया। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया देखो तुम्हारे साथ अभी अभी ताजा ताजा मुआहिदा हुआ है, और यही मुआहिदा हुआ है ना, कोई चीज नहीं छुपानी, और जो मालो दौलत था वो इससे कहीं ज्यादा है कि जंगों में किधर खर्च हो गया इतना ज्यादा कि सारा ही खत्म हो गया। उसने कहा कि नहीं नहीं हमारे पास तो कुछ भी नहीं। अब अल्लाह के रसूल ने साया को हजरत जुबैर के हवाले कर दिया, हजरत जुबैर ने उसकी जरा मारकुटाई की तो वो बोल उठा। अब इसके ऊपर गैर मुस्लिम बहुत बातें करते हैं कि क्यों मारा उसको और क्यों ये तो टॉर्चर हो गया, ये तो ये हो गया। देखें अगर कोई चीज साफ पता है कि ये इसके पास है और वो उसको राज रखे हुए और नहीं बता रहा, तो ऐसे तो बता नहीं रहा, तो उसकी उन्होंने जरा पिटाई की कि ये बता दे, तो उस पर वो बोल उठा कि फलां वीराने में हुई बिन अख्तब जाया करता था, तो मैंने वहां पे उसको चूंकि घूमते फिरता देखा, लगता है वहीं पे है। हालांकि उसको पता था क्योंकि इन लोगों ने ही छुपाया था, लेदर बैग में डाल के वहां पे रखा आए थे। तो उसने अब जब मुजाहिदीन वहां गए, सहाबा कराम गए और उन्होंने जाके वहां पे खुदाई की, तो वहां से वो निकल आया। चुनाचे अभी हुकैक के दोनों बेटे जो ये खजाना छुपाने में शामिल थे, आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर इनको कत्ल कराया, क्योंकि उनको कहा गया था कि आपको अमान सिर्फ तब तक है जब तक कि आप ये चीजें सारी हमारे पास दयानतदारी के साथ हमारे पास सबमिट कर दें। लेकिन उन्होंने फिर छुपाया। और ये भी बात जैसे यहाँ पे इन रिवायात में आता है कि वो जो एक इनमें से था उसी को किनाना जो अबुल हुकैक का बेटा था उसी ने ये छुपाया था जाके, और इन दोनों ने ही मिलके छुपाया था। लेकिन साया की जगह बाज जगह पे किनाना का नाम आता है कि उसको जरा मार कुटाई की तो उसने ये सारा कुछ बता दिया। अब इन दो जो भाई थे अबुल हुकैक के, जो दो बेटे थे जो ये कत्ल हुए हैं, इनमें से एक की बीवी जिसका नाम किनाना था वो हजरत सफिया है। अच्छा, तो ये आपको इसलिए बात भी याद रखनी है। और अभी अभी उनकी शादी हुई थी, वो समझ ले नई नवेली दुल्हन थी, ठीक है। तो अब ये जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने औरतों को, मर्दों को लौंडियों, लौंडिया गुलाम बना लिया, और उनके जो माल को भी तकसीम कर दिया क्योंकि उन्होंने अहद तोड़ दिया था, और इनको जिला वतन करने का इरादा किया कि अब आप लोग जाएं, अब आप लोग कुछ नहीं लेके जा सकते, कुछ नहीं कर सकते। लेकिन अब ये लोग कहने लगे, अब आपको ये, चूंकि हम आगे खैबर की तकसीम की भी बात पढ़नी है, तो आपको समझ आनी चाहिए कि वो लोग फिर रह कैसे गए। अभी तो वो कह रहे थे कि हमें जाने दें, तो अब वो रह कैसे गए थे? वो रह इस तरह गए कि जब फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने उनके इनको गुलाम लौंडिया भी बना लिया कुछ को, और उनके जो बनू नजीर के खास तौर पे थे, और फिर उसके बाद ये यहूद कहने लगे कि जब हमारा जो उनका तो सारा माल और सब कुछ तो यहाँ पे रह गया, तो अब ये कहने लगे कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जाने दे हमें या रहने दे, हम खेती बाड़ी करेंगे, जमीनों की निगरानी हिफाजत करेंगे और हम काम करेंगे यहाँ पे, तो हमें आप यहाँ पे रहने दे। अब आप सल्लल्लाहु अलैहि वसल्लम के पास कोई ऐसे यानी सर्वेंट्स नहीं थे, कोई ऐसे लोग नहीं थे कि जो खेती बाड़ी यहाँ पे करते और इस जगह को मतलब इसकी देखभाल करते, कोई ऐसे नहीं थे। तो इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर उनको ये जमीन, जिसको हम कहते हैं ठेके पे देना, ठेके पे दे दी। 50% आपका है प्रोड्यूस में से, पैदावार में से, और 50% मुसलमानों का, ठीक है। और काम वही करेंगे, इन्वेस्टमेंट भी वही करेंगे, बीजेंगे, खेती बाड़ी करेंगे। इससे हमें पता चलता है कि इस्लाम में इस किस्म की पार्टनरशिप की इजाजत है कि अगर आपकी जमीन है और आप किसी को ठेके पे दे देते हैं और कोई परसेंटेज के लिहाज से दे देते हैं, इतने परसेंट आपका, इतने परसेंट हमारा, तो इसमें कोई हर्ज नहीं है, ठीक है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने इनकी ये अहद छिकनी के बावजूद फिर भी इनको फिर रहने दिया वहां पे। अच्छा, चाह रही थी जरा ये अबू हुरैरा और इनकी बात जरा बाद में पड़ी जाए, पहले हम ये जहरीली बकरी को देख लेते हैं। ये जो जहरीली बकरी का वाकया है कि यहूदी औरत ने आप सल्लल्लाहु अलैहि वसल्लम को जो जहर दिया था, वो भी ये खैबर में ही हुआ। नहीं, मैं अभी पढ़ाती हूँ बाद में, जरा थोड़ा सा इसको देख लेते हैं, क्योंकि थोड़ा आगे पीछे तकसीम को देखने से पहले हम ये देख लेते हैं कि जब यानी फतह हो गए, अब सारा इलाका फतह हो गया। अब आपको पता है कि जब कोई फाते होता है किसी जगह पे, तो वहां के जो लोग होते हैं, वो जो फातेहीन होते हैं, उनके पास तोहफे तहाइफ भी लेके जाते हैं, उनके पास कुछ दावतें भी करते हैं, क्योंकि अब ये हमारे नए यानी हुक्मरान है, ठीक है। तो अब पता चलता है हमें इसके अंदर कि यहाँ पे एक औरत ने आप सल्लल्लाहु अलैहि वसल्लम को जहर दिया। हम पढ़ लेते हैं फिर इंशाल्लाह, हम मैं आपको डिटेल बताती हूँ 286 पेज से। पहले ये जहरीली बकरी पढ़ लेते हैं, फिर हम पीछे जाएंगे। जब हालात पुरसकून हुए और खौफ जाता रहा, तो यहूद अपने खबासत यानी खुब्स पर पलट आए, और उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम के कत्ल की साजिश की। चुनाचे अपने अकाबिर में से एक शख्स सलाम बिन मशकम की बीवी के जरिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जहर आलूद बकरी हदिया की। उसे मालूम था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को बाजू पसंद है, लिहाजा उसने बाजू में ज्यादा जहर डाला। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस बकरी का एक लुकमा लेकर चबाया, फिर इसे थूक दिया और फरमाया कि यह जहर आलूद बकरी है। फिर आपने इस औरत से और यहूद से दरियाफ्त किया, तो उन्होंने अपने जुर्म का इकरार किया और कहा, हमने सोचा कि अगर यह बादशाह है तो हम इससे राहत पा जाएंगे, अगर नबी है तो इसे जहर नुकसान ना पहुंचा सकेगा। अब ये थोड़ा सा आपको बता दूं कि जब इन लोगों ने जब सारा इलाका फतह हो गया, तो इन लोगों ने फिर दोबारा एक साजिश की आप सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने की, फिर भी चैन से नहीं बैठे। और एक औरत जो थी, इसने पूछवाया कि आप सल्लल्लाहु अलैहि वसल्लम को बकरी का कौन सा हिस्सा ज्यादा पसंद है, तो पता चला कि शाना पसंद है, तो उसने उसमें तो खूब सारा जहर डाला और बाकी बकरी में भी जहर डाल दिया। और आप सल्लल्लाहु अलैहि वसल्लम अकेले ही नहीं खा रहे थे, सहाबा कराम भी खा रहे थे, लेकिन जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुंह में लुकमा रखा है अभी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुझे इसकी, इस बकरी की हड्डी ने बता दिया कि ये जहर आलूद है, यानी अल्लाह की तरफ से वही आ गई। अब सहाबा कराम को आप सल्लल्लाहु अलैहि वसल्लम ने फौरन रोक दिया कि ये थूक दो, उन्होंने तो फौरन थूक दिया, उससे उनकी तबीयत कुछ खराब हुई लेकिन वो ठीक हो गए। लेकिन बिशर इब्न अल बर्रा जो थे, तो इन्होंने जो लुकमा था, यानी आप समझ लें कि थोड़ा चबा लिया था, थोड़ा सा निगल लिया था, तो जब तक आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि थूक दे, तो थोड़ा जहर उनके अंदर जा चुका था, और वो कुछ दिन बीमार रहने के बाद वो तो अल्लाह को प्यारे होगा। लेकिन जो आप सल्लल्लाहु अलैहि वसल्लम ने जो टुकड़ा सिर्फ मुंह में डाला था, उसका इतना असर था कि थ्रू आउट लाइफ, इसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम कितनी देर जिंदा रहे थे? 7 है, कब आप सल्लल्लाहु अलैहि वसल्लम की वफात हुई है? आप सल्लल्लाहु अलैहि वसल्लम की वफात कौन सी हिजरी में हुई है? 10। इससे सोचें कि सीरत पढ़ने की कितनी जरूरत है इस क्लास में, कितनी ज्यादा जरूरत है कि हमें यह भी नहीं पता कि वो किस सन में फौत हुए थे, कौन सा साल था। ये बुक पहले कितने लोगों ने पढ़ी हुई है, कितने लोगों ने ये बुक पहले पढ़ी हुई है, इंग्लिश में पढ़ी हुई है? और अच्छा, तो आपको और यहाँ पे पेल टॉक पे बताएं लोग, कितने लोगों ने पढ़ी हुई है ये बुक पहले, या सीरत की कोई भी किताब पढ़ी हुई है? कुछ फर्क लग रहा है आपको पहले से पढ़े हुए और अब में? अल्लाह अकबर, इससे पता चलता है ना कि जब आप एक क्लास में पढ़ते हैं टीचर से, उसमें और खुद बुक पढ़ने में कितना फर्क है। फिर भी हम लोग कहते हैं कि कोई बात नहीं, हम खुद ही पढ़ लेंगे। अच्छा, अब देखें, 10 ये 7th स्टार्ट हुआ है, अभी तो मुहर्रम है, ठीक है, 7 का पूरा साल, 8, 9, 10, 4 साल समझ लें तकरीबन, 4 साल आप ये देखें कि जहर का असर चलता रहा। इवन जब आप सल्लल्लाहु अलैहि वसल्लम बिस्तरे मर्ग पे थे, तो इसकी वजह से आपकी जो यानी मरज़ुल मौत की तकलीफ और भी बढ़ गई थी। आपने फरमाया ये मेरी शहरक को, जैसे शहरक तक पहुंच गया है, शहरक को काट रहा है, इतना जहर था, और थ्रू आउट इसकी पेन रही है। हज़रत अनस भी फरमाते हैं कि मैं आप सल्लल्लाहु अलैहि वसल्लम की ये तकलीफ देखता था कि आपको ये तकलीफ है, इस चीज की बरकरार रही, यानी कितना ज्यादा जहर था। मगर हम ये नहीं कह सकते कि इस जहर की वजह से आप की वफात हुई, ये नहीं हम कह सकते। मगर ऑफकोर्स एक होती है ना तकलीफ किसी चीज का, कोई जख्म हो जाए या कोई कुछ है, यानी इतना जबरदस्त उसने जहर पिया था। तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने इन यहूदियों को बुलाया और इनसे पूछा कि ये मुझे जो मैं तुमसे सवाल करूंगा सच सच बताओगे? उन्होंने कहा हाँ हाँ बिल्कुल हम सच सच बताएंगे। आपने फरमाया तुम्हारे आबा का नाम फलां, आबा का नाम क्या है? उन्होंने झूठ बता दिया। आपने फरमाया कि नहीं, उसका नाम तो ये नहीं था, तुम तो झूठ बोल रहे हो। फिर आपने जब ये बताया तो वो कहने लगे हाँ अबुल कासिम तुम सच कहते हो। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अच्छा अब मैं तुमसे जो सवाल पूछूंगा तुम सच बताओगे? कहते कि हाँ, अगर हम नहीं सच बताएंगे तो आपको तो पता चल जाएगा। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा कि बताओ कि जहन्नुम की आग में कौन रहेगा? तो उन्होंने कहा कि हम तो थोड़े दिन जाएंगे और फिर बाकी निकल आएंगे, और आप हमेशा, आपके और आपके लोग हमेशा रहेंगे। आपने उनको एक दफा करा और फिर आपने उनसे पूछा तीसरा सवाल, तुम क्या सच कहोगे? उन्होंने कहा हाँ। उन्होंने आपने फरमाया कि क्या तुमने बकरी में जहर मिलाया था? वो बोले हाँ। तो आपने फरमाया कि क्यों तुमने ऐसा किया था? तो उन्होंने कहा इसलिए किया था कि ये जो यहाँ पे जवाब है ना, कि अगर तो हमने सोचा, अगर तो आप बादशाह हैं, यानी आप नबी नहीं है, वैसे ही बात है, तो अच्छा है, आपकी खलासी हो जाएगी हमसे, हमें जब हमारी जान छूटेगी, और अगर आप वाकई नबी हैं तो फिर तो जहर आपको नुकसान नहीं दे सकता, अल्लाह ताला आपकी हिफाजत करेगा। तो अच्छा, आप हिफाजत हो गए, फिर भी ईमान नहीं लेकर आए, यानी अब तो फिर बिल्कुल साफ जाहिर हो गया, फिर भी ईमान नहीं लेकर आए, यानी हठधर्मी की इंतहा देखे आप। तो इसके ऊपर आप सल्लल्लाहु अलैहि वसल्लम ने यहूद को और उस औरत को माफ कर दिया था, ठीक है। अब ये देख लें कि जो जहर का असर उस वक्त से लेके इतने साल तक रहा, उस जहर देने वाली को आप सल्लल्लाहु अलैहि वसल्लम ने माफ फरमा दिया। और उसने क्यों जहर दिया था? उसने कहा था कि मेरे फलां फलां को आप सल्लल्लाहु अलैहि वसल्लम ने कत्ल किया इस जंग में, मेरे फलां फौत मर गए हैं, और ये मेरा शौहर मर गया और मेरा फलां मर गया, तो इसलिए जो है ना मैंने ये जहर दिया। लेकिन यहाँ पे अच्छा, फिर उसके बाद है, लेकिन बाद में बिशर बिन बरा बिन मारूर इस जहर की वजह से इंतकाल कर गए। वो तो थोड़े दिन बीमार रहे थे, अभी आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको माफ कर दिया। अब यहाँ पे कितनी बड़ी आप माफी की बात देखते हैं, हर जगह देखते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने जो माफ फरमाया ऐसी औरत को जिसने अपने लिए कभी बदला नहीं लिया, लेकिन जब बिशर जो थे वो इसकी वजह से इंतकाल कर गए, तो तब आप सल्लल्लाहु अलैहि वसल्लम ने औरत को किसास में कत्ल कराया था, अपने बदले में नहीं कराया था, वो उनके किसास में तो जाहिर है जाना था उसको। अच्छा, ये हमें बात यहां से पता चलती है। तो ये वो तो पूरा उसका कबीला एक तरह से मिले हुए थे, यानी उनको पता था, लेकिन मिलाने वाली ये औरत थी, ये काम करने वाली थी, تو اسی کا صرف قصاص ہوا. تو یعنی ہمیں اس سے پتہ چل جاتا ہے کہ یعنی ملے ہوئے تو سبھی شامل ہی تھے, لیکن جو کام کرنے والی تھی ظاہر ہے کہ ساتھ تو اس سے ایک پلاننگ بہت سارے لوگوں نے کی, لیکن یہ اس کو ایگزیکیوٹ کرنے والی تھی. اچھا پھر ہمیں یہاں سے ہم پھر یہ بھی دیکھ لیتے ہیں, مہاجرین اب واپس آتے ہیں ہم یہاں پہ فریقین کے مقتولین. اس غزوے میں کل 93 یہود مارے گئے اور مسلمان شہداء کی تعداد 15 یا 16 یا 18 تھی. ٹھیک ہے, بعض لوگ یہ جیسے ان کو بھی بیچ میں شامل کر لیتے ہیں, بشر کو بھی, بعض اس طرح کے اور لوگوں کو بھی. آپ کو میں نے ایک بات اور بتائی تھی, وہ بھی ہمیں یاد رکھنی ہے کہ محمد بن مسلمہ کے جو بھائی تھے محمود بن مسلمہ, وہ ایک قلعے کے نیچے بیٹھے تھے تو انہوں نے اوپر سے کوئی چیز پھینکی تھی اور اس سے وہ بھی شہید ہو گئے تھے. یہ ان کا تو کوئی ابھی نہیں ذکر آیا. مہاجرین حبشہ ابو ہریرہ اور عبان بن سعید کی آمد. حضرت عمر بن امیہ زمری جو نجاشی کے پاس رسول اللہ صلی اللہ علیہ وسلم کا خط لے کر گئے تھے, جب وہ مہاجرین حبشہ کو ساتھ لے کر واپس ہوئے تو ان میں سے ایک جماعت نے خیبر کا رخ کیا جس میں جعفر بن ابی طالب اور ابو موسیٰ اشعری تھے. اچھا اب بتائیں گے جعفر بن ابی طالب کون تھے؟
علی رضی اللہ
عنہ
کے بڑے بھائی. ٹھیک ہے, اب یہ کیسے حبشہ پہنچ گئے؟ ہاں جی, یہ جب مکی دور میں اس وقت ہجرت ہوئی تھی تو یہ اس وقت کے گئے. اب آپ صلی اللہ علیہ وسلم نے ان لوگوں کو بلایا. اب یہ جا سکتے تھے مدینہ, لیکن جب ان کو پتا چلا کہ آپ صلی اللہ علیہ وسلم خیبر میں ہیں, آل دا وے خیبر گئے ہیں. دیکھیں نا, ایک محبت کی بات ہوتی رہی کہ فوراً وہاں پہ پہنچے. اور ابو موسیٰ اشعری یہ ان, ظاہر ہے یہ تو ان قریش میں سے نہیں تھے, تو یمن کے تھے. یمن میں جب ان کو پتا چلا تھا کہ آپ صلی اللہ علیہ وسلم جو ہیں یہاں پہ, ان کو اطلاع مل گئی تھی کہ ایک نبوت کا کسی نے دعویٰ کیا, تو یہ ایمان لانے کے لیے ہی اصل میں نکلے تھے, لیکن ان کی کشتی جو ہے وہ اینڈ اپ ہو گئی حبشہ میں, اور وہاں پہ پھر ان کو یہ صحابہ کرام مل گئے اور انہوں نے کہا کہ آپ ہمارے ساتھ چلنا, تو وہ بھی ساتھ آئے ہیں اور بھی کچھ لوگ تھے, تقریباً کہا جاتا ہے 50 کے قریب. یہ لوگ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس پہنچے تو خیبر فتح ہو چکا تھا اور ابھی مال غنیمت تقسیم نہیں ہوا تھا. تو نبی صلی اللہ علیہ وسلم نے حضرت جعفر کو بوسا دیا اور فرمایا, آپ صلی اللہ علیہ وسلم کو حضرت جعفر سے بہت محبت تھی.
تو
نہیں, واللہ میں نہیں جانتا کہ مجھے کس بات کی زیادہ خوشی ہے, خیبر کی فتح کی یا جعفر کی آمد کی. اس سے آپ اندازہ لگائیں گے کتنی بڑی آپ صلی اللہ علیہ وسلم کے لیے اس بات کی خوشی تھی کہ حضرت جعفر رضی اللہ عنہ تشریف لے کر آئے ہیں. اور اب کتنے دنوں کے بعد ملاقات ہو رہی ہے؟ کتنے سالوں کے بعد؟ وہ تو مجھے پتا ہے سالوں کے بعد, کتنے سالوں کے بعد؟ اوکے, ہاں تقریباً 5 نبوت کے اندر, اس وقت سے لے کے اب کتنے سال ہو گئے, مطلب 10-12 سال ہو گئے ہیں, 10-11 سال ہو گئے ہیں. اور اتنے سالوں کے بعد ان کا نہ کوئی فون تھا, نہ کوئی ٹیکسٹ تھا, نہ کوئی چیز تھی, نہ کوئی ملاقات کا اور ذریعہ تھا. اتنے سالوں کے بعد کسی پیارے کو دیکھے تو کیسی فیلنگ ہوتی ہے, اور اوپر سے یہ بھی خوشخبری کہ خیبر فتح ہو گیا. تو دو خوشخبریاں ایک ساتھ, تو فرمایا کہ مجھے یہ نہیں سمجھ آ رہی کس چیز کی مجھے زیادہ خوشی ہے. اچھا لیکن مجھے ایک بات بتائیے, خوشی کا اس میں ہمیں پتہ چلتا ہے آپ صلی اللہ علیہ وسلم کو اتنی زیادہ خوشی تھی کہ یہ دو خوشیاں ساتھ مل گئی, لیکن نہ مجھے یہاں پہ, نہ مجھے کسی کتاب میں, نہ آپ کہیں اور سے سیرت میں سے ڈھونڈ کے لے کر آئیں کہ کہیں پہ ہمیں یہ ملتا ہو کہ صحابہ کرام خوشی میں ایسے دیوانے ہو گئے, کوئی دھمال ڈال رہا ہے, کوئی ڈھول کی تھاپ کے اوپر ناچ رہا ہے, کوئی آپے سے باہر ہو رہا ہے, کیونکہ ظاہر ہے خوشی کی بات تھی نا. ہمارے کرکٹ میچ آپ جیت جائیں تب کیا حالت ہوتی ہے, آپ کے سیاستدان الیکشن جیتتے ہیں تب کیا حالت ہوتی ہے, ہماری شادیاں ہوں تب کیا حالت ہوتی ہے. ہم خوشی کیسے مناتے اور وہ کیسے مناتے تھے؟ کتنی بڑی خوشی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے نہیں سمجھ آ رہی میں کس چیز پہ زیادہ خوش ہوں. اب تو وہ ایک جینوئن بات لگتی ہے نا کہ ابھی بھی نہیں کریں گے, اب اتنے بھی تو نہ ہو نا. ان کی خوشی منانے کے بھی طریقے دیکھیں کیسے تھے, کہ جب مکہ فتح ہوتا ہے تو اس وقت بھی آپ دیکھیے گا کہ آپ صلی اللہ علیہ وسلم کیسے ہیں, جھکے چلے جا رہے ہیں, ہاں کہ انی کی کوہان سے آپ کا سر لگ گیا. اور ہماری خوشیوں کے طریقے کیسے ہیں؟ ہم تو آپے سے باہر ہو جاتے ہیں. ذرا سی خوشی ملتی ہے نا تو آپ دیکھیں کسی کے ایگزام میں ہی کوئی پاس ہو جائے, یعنی ہم اتنے ہو جاتے ہیں, ہم آؤٹ جس کو کہتے ہیں, ہم آؤٹ ہو جاتے ہیں. اور ہماری خوشی کا کیا طریقہ؟ بس ناچتے جانا اور بس اپنے آپ کو ایسا کر دینا کہ بالکل کچھ ہوش ہی نہیں ہے. یہاں پہ تو کہیں پہ بھی نہیں سیرت مل رہا. آپ صلی اللہ علیہ وسلم کی شادیاں بھی ہو رہی ہیں ہمیں نہیں نظر آ رہا ایسے, آپ فتوحات بھی ہم دیکھ رہے ہیں ہمیں ایسا کچھ نہیں نظر آ رہا. وہ پوری سیرت میں بتائیں کہیں تو کوئی واقعہ مل جائے. کیا صحابہ کو نہیں خوشی ہوئی تھی؟ کتنی بڑی خوشی ہے, اتنی بڑی خوشی ملی کہ آپ اس سے ایک اور بات سے اندازہ لگائیں کہ یہ فتح کیسی تھی. کہ ایک جگہ پہ آتا ہے صحابہ کرام سے کہ یعنی یہ اتنی بڑی خوشی ان کو ملی تھی کہ اس سے پہلے آج تک انہوں نے, یہاں پہ شاید نہیں آتا, اس کے اندر آئے گا شاید, کہ اس سے پہلے وہ فرماتے ہیں کہ آج تک ہم نے پیٹ بھر کے ایسے کھانا نہیں کھایا تھا جیسے کہ جب خیبر فتح ہوا تو اس کے بعد کھایا. اس وجہ سے کیونکہ اس سے پہلے کبھی اتنی فراوانی تھی نہیں, اس سے پہلے اتنا کبھی کچھ ہوتا ہی نہیں تھا جتنا کہ اس وقت ان کو حاصل ہوا تھا. یعنی یہ اندازہ کیجئے کہ اس سے پہلے ان کے حالات کیا تھے اور اس کے بعد کیا حالات تھے. تو پھر ہم دیکھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کو اتنی زیادہ خوشی ہوئی اور جب مال خیبر تقسیم فرمایا تو انہیں بھی مال غنیمت سے حصہ دیا. حالانکہ انہوں نے ابھی دیکھیں جنگ میں شرکت نہیں کیا, لیکن یہ ایک حاکم کے پاس ایک وہ ہوتا ہے, اتھارٹی ہوتی ہے کہ اگر وہ چاہے تو کسی کو اس مال میں سے دے سکتا ہے, تو ان کو بھی دیا. باقی مہاجرین حبشہ سے بچوں اور عورتوں سمیت سیدھے مدینہ تشریف لے آئے تھے. اچھا ایک اور بات آپ کو اہم اس میں بتاؤں کہ وہ جب وہ جو حبشہ سے آ رہے ہیں تو سارے کے سارے یہاں پہ نہیں آ گئے تھے, ان میں عورتیں بھی تھیں اور بھی, وہ مدینہ چلے گئے تھے لیکن یہ لوگ یہاں پہ خاص طور پہ آئے تھے آپ صلی اللہ علیہ وسلم کی محبت میں آپ سے ملے کہ ہم اب بس ذرا سی بھی انتظار نہیں اب ہوتا, ہم جلدی جا کے مل لیں. فتح خیبر کے بعد آپ صلی اللہ علیہ وسلم کی خدمت میں ابو ہریرہ بھی حاضر ہوئے. یہ میں آپ کو بتانا چاہ رہی ہوں کہ یہ دو یعنی اہم بہت زیادہ امپورٹنٹ لوگ ہیں, ایک جعفر رضی اللہ تعالیٰ عنہ اور ایک ابو ہریرہ رضی اللہ تعالیٰ عنہ. حضرت ابو ہریرہ حاضر ہوئے, وہ آپ کے خیبر روانہ ہونے کے بعد مدینہ آ کے مسلمان ہوئے تھے, پھر اجازت لے کر خیبر روانہ ہوئے. رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں بھی خیبر کی غنیمت میں سے حصہ دیا. اس سے پتہ چلتا ہے کہ ان کو بھی حصہ ملا حالانکہ وہ انہوں نے بھی پارٹیسپیٹ نہیں کیا تھا. جیسے ہوتا ہے کہ چلو کوئی اور لوگ بھی آ گئے جب اتنا بٹ رہا ہے تو کوئی بھی ایسے نہ کھڑا, ان کو بھی تھوڑا دے دیا. آف کورس اس طرح تو نہیں جیسے مجاہدین میں تقسیم ہوا, لیکن ان کی اجازت سے ان کو بھی. یہ نام اتنا اہم کیوں ہے؟ ابو ہریرہ کے بارے میں آپ کیا جانتے ہیں؟ سب سے زیادہ احادیث نریٹ کرنے والے ابو ہریرہ ہیں. سب سے زیادہ آپ دیکھ لیں اگر بخاری میں اس میں سب سے زیادہ ان سے احادیث ملتی ہیں. اور یہ کس وقت جا کے مسلمان ہو رہے ہیں؟ کین یو امیجن کتنا زمانہ گزر چکا ہے اور آپ صلی اللہ علیہ وسلم کی اب زندگی کتنی رہ گئی ہے, اور اس میں وہ آ کے مسلمان ہو رہے ہیں. اور آپ بخاری نکال کے دیکھیں, ان کا تو احسان ہی ہمارے پر بہت زیادہ ہے. پھر جب یہ ایمان لائے تھے نا, اس کے بعد انہوں نے آپ صلی اللہ علیہ وسلم کو ایک لمحے کے لیے بھی نہیں کبھی چھوڑا. جی تو فعل دوسی جو تھے نا, انہوں نے جا کے وہاں پہ تبلیغ کی تھی نا. نہیں یہ نہیں ساتھ ایمان لے کر آئے تھے, اسی تو ان کی سب سے بڑی بڑائی یہ ہے کہ یہ اتنی لیٹ ایمان لے کر آئے اور سب سے زیادہ حدیث نریٹ کرنے. تو فعل دوسی ایمان لے کر آئے تھے, پھر انہوں نے جا کے دوس قبیلے میں بتایا تھا.
نہیں,
یہ ایمان اب لے کر آئے ہیں. یہ تو جب ایمان لے کر آئے اس کے بعد کبھی جدا ہی نہیں ہوئے آپ صلی اللہ علیہ وسلم سے. اس کے بعد ہاں اصحاب صفہ میں سے یہ ہیں, اور انہوں نے جو روایات کی بہت ساری ان کی باتیں آتی ہیں, مگر ایک ان کی جو بات آتی ہے وہ یہ کہ جو بہت مشہور بات ہے کہ اتنی زیادہ یعنی بھوک ان کو تھی, وہ آپ نے مشہور حدیث سنی ہوگی, اتنی زیادہ بھوک تھی کہ ہر آتے جاتے سے کوئی نہ کوئی مسئلہ پوچھتے تھے اس بات کو سوچ کے کہ شاید مجھے اپنے ساتھ گھر لے جائیں, کیونکہ یہ سٹڈی کرنے کے لیے علم لینے کے لیے آپ صلی اللہ علیہ وسلم کے پاس ہی پھر یہاں پہ مسجد نبی میں رہتے تھے. یعنی یہ جو اصحاب صفہ کا آپ چبوترا دیکھتے ہیں, یہاں پہ اصحاب صفہ رہا کرتے تھے نا وہ لوگ جو علم کے لیے اپنے گھروں سے نکل کے, تو یہ تو پرماننٹ وہیں پہ رہتے تھے, نہ کوئی کمائی کرتے تھے نہ کوئی کچھ کہ میں بس ہر وقت وہ نا مطلب حدیث کے لیے اتنا ان کو شوق تھا آپ صلی اللہ علیہ وسلم سے علم لینے کا. تو یہ ہر ایک آتے جاتے سے جب مسئلہ پوچھ رہے تھے اور کوئی بھی نہیں ایسا تھا جو یہ بات سمجھ سکے, تو پھر آپ صلی اللہ علیہ وسلم ان کو اپنے ساتھ لے کر گئے تھے اور آپ صلی اللہ علیہ وسلم نے پھر اپنے گھر لے کر گئے, اور پھر وہ جو ان کو فرمایا تھا کہ جاؤ ساروں کو بلا کے لے آؤ, اور ساروں کو بلا کے لے آئے اور پھر ایک پیالہ دودھ کا تھا اور فرمایا کہ سب کو پلاؤ, تو انہوں نے سوچا میرے حصے میں کیا آئے گا اس کے بعد. لیکن اس کے بعد اس میں بھی معجزہ یہ تھا کہ انہوں نے بھی پھر پیا پیٹ بھر کے, اور کہتے ہیں ایسے لگ رہا تھا اس میں سے کچھ کمی بھی نہیں ہوئی, یہ معجزہ تھا. تو ان کا نام اصل میں جو تھا وہ عبد الشمس تھا, پھر آپ صلی اللہ علیہ وسلم نے ان کا نام عبد الرحمن رکھا. تو ان کا نام ابو ہریرہ نہیں ہے, لیکن اصل میں ان کی یہ کنیت ہے کیونکہ ان یہ ایک چھوٹی سی بلی تھی, یہ بچپن میں اسے کھیلا کرتے تھے, تو اس لیے ان کے ساتھی ان کو ابو ہریرہ کہتے تھے, بلی کا باپ. تو آپ صلی اللہ علیہ وسلم ابو ہر کہتے تھے, ہر جو ہے وہ میل بلی کے لیے آتا ہے اور ہریرہ فیمیل کے لیے آتا ہے. اور ان کے بارے میں یہ آتا ہے کہ ان یمن سے تھے, دوس قبیلے سے. تو آپ صلی اللہ علیہ وسلم کے پاس یہ پھر تعلیم لیتے تھے, اور آپ صلی اللہ علیہ وسلم کی زندگی میں انہوں نے شادی بھی نہیں کی تھی, کہ یہ نہیں ہو کہ میرا مطلب کوئی بھی ٹائم ادھر ادھر جائے. اچھا, اس کے اندر ہم نے نا ہمیں یہ بہت بڑا سبق ملتا ہے کہ جو لوگ لیٹ یعنی اپنی زندگی کے اندر شروع کرتے ہیں اپنا علم کا سفر یا دین کا سفر, وہ اکثر یہ ہر وقت شکایت کرتے ہیں, ہائے ہم تو اب بوڑھے ہو گئے, ہائے ہماری تو اب زندگی اتنی. کوئی اچھی بات ہے, اس چیز کا احساس ہونا چاہیے, لیکن اس کے بعد کیا کرنا چاہیے, زیادہ تیز بھاگنا ہے. اس کے بعد اس کو کمپنسیٹ کرنے کے لیے بس یہی نہیں روتے رہنا, ہائے ہمارا تو لیٹ ہو گیا, ہمارا تو لیٹ ہو گیا, اب کیا ہو سکتا ہے, اب کیا نہیں. اب اس کے بعد اس سے بھی زیادہ تیز دوڑو کہ اپنا ایک لمحہ بھی نہ آپ کا ضائع ہو, ورنہ کیسے کمپنسیٹ ہوگا. تو ان سے سیکھیں کہ دیکھیں لیٹ آ کے بھی یہ کتنے سبقت کرنے والوں میں پہنچ گئے, کہ کوئی اور صحابی اتنی احادیث روایت کر ہی نہیں سکا جتنی انہوں نے کر دی, کیونکہ ان کی قربانی کتنی بڑی تھی. آپ امیجن کر سکتے ہیں بھوک کی وہ انتہا, کہ جس وقت کہ وہ ایسے بیٹھے ہوئے اور ان کو وہ مسئلے لوگوں سے, حالانکہ وہ کہتے ہیں مجھے سارے مسئلوں کے جواب خود پتا تھے, لیکن صرف اس لیے پوچھ رہے ہیں کہ کوئی مجھے یہ آفر کر دے کہ چلو میرے ساتھ کھانے کے لیے. قربانی مانگتا ہے علم لینا, قربانی مانگتا ہے. وہی لوگ آگے جائیں گے جو علم کے راستے میں کوئی قربانی دے سکتے, اور جن کو بس یہی ہے گھر سے جا لو, کھانے پکا لو, یہ کر لو, وہ کر لو, شاپنگ کر لو, یا گھوم لو, وہاں چلے جاؤ, وہ کیا پھر علم سیکھیں گے بتائیں. یہ اتنی آگے ایسے ہی پہنچ گئے, کتنی قربانی دی انہوں نے. ظاہر اپنا گھر چھوڑا, اپنا ملک, یہ ان کا ملک نہیں ہے, یہ ان کا وطن نہیں ہے, ان کا یہاں پہ گھر نہیں ہے. ہم کہیں جاتے ہیں تعلیم لینے کے لیے, یہ اس طرح تعلیم لینے کے لیے مدینہ آئے ہیں, اور یہاں پہ دن اور رات ایک ہی کام ہے, اور وہ ہے تعلیم, علم حاصل کرنا. علم کے لیے قربانی دینی پڑتی. آج تو ہمیں گھروں میں بیٹھے ہوئے علم مل رہا ہے, تب بھی نہیں ہم لینے کو تیار. سفر کرنا تو دور کی بات ہے, سفر کرنا پڑے تو کوئی بھی نہ ہم میں سے جائے, وہ تو دور کی بات ہے. پیٹ کے پیٹ, بالکل. اچھا, پھر ان کے بارے میں یہ بھی آتا ہے, اپنی ان کی جو والدہ تھی نا وہ ایمان نہیں لے کر آئی تھی, اور ایک دفعہ یہ اپنی والدہ کے پاس گئے اور انہوں نے ان کو کہا کہ ایمان لے آئیں, لیکن انہوں نے بہت یعنی بری بری باتیں کی, اور آپ صلی اللہ علیہ وسلم کے اوپر بھی کوئی باتیں کی. ایسے ہی ہے جیسے کہ جن کے گھروں میں بہت فیور نہیں ہوتی کلاس کی, تو پھر جب وہ کوئی ایسا کام کرتے ہیں تو گھر والے جو ہے وہ ٹیچر کو بھی برا بھلا کہتے ہیں, سب سے پہلے ٹیچر کو برا بھلا کہتے ہیں, پھر اس کے بعد. تو وہ جو ہے وہ ایمان نہیں لائی تھی, تو وہ آپ صلی اللہ علیہ وسلم کو بھی بری بری باتیں کہنے لگی, تو ان کو اتنا رنج ہوا, نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو رو رہے ہیں, میری والدہ آپ کو ایسے برے کچھ باتیں کہہ رہی تھی تو رو رہے ہیں, آپ میری والدہ کے لیے دعا کریں. تو آپ صلی اللہ علیہ وسلم نے آپ میری والدہ کے لیے دعا کریں کہ اللہ تعالیٰ ان کو ہدایت دے دے, ان کو مطلب اسلام کو قبول کر لیں. تو آپ صلی اللہ علیہ وسلم نے دعا کی, اور دیکھیں ایک تو نبی کی دعا, اور پھر کوئی قبولیت کا وقت, اللہ کو بہتر پتا ہے. تو دعا قبول ہو گئی, جب یہ گھر پہنچے تو ان باہر سے ہی آواز آئی, دروازہ بند تھا کہ ابھی رک جاؤ, اور اندر نا جیسے پانی بہنے کی آواز آ رہی ہے, کوئی نہا رہا ہے. اور پھر انہوں نے دیکھا ان کی والدہ جلدی سے نکلی ہیں, اپنے کپڑے وپڑے دوپٹہ کیا ہوا, اور کہتی ہیں اندر آ جاؤ. کہتے ہیں میں گھر میں داخل ہوا तो मुझे देखते ही मेरी वालदा पुकार उठी, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद अब्दुहु व रसूलु। और कहते मैं उसी वक्त उल्टे पाँव आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ और बे इंतहा खुशी की वजह से जारो कतार मेरे आंसू बह रहे थे। इतना रो रहे थे कि यानी पहले दुख के अंदर रो रहे थे वालदा के, और अब भाग्य आए यार इस खुशी में रो रहे। ये उनको ही मालूम होता है जिनका कोई गैर मुस्लिम होता है अपने खानदान में, और वो कैसे उनके लिए तड़पते हैं। हम तो इतनी बातों पे ही तड़पते रहते हैं कि अल्लाह दीन की तरफ ये आ जाए, लेकिन सोचें उनका अंदाजा करें। हम हमारी खुशकिस्मती है कि हमें अल्लाह ताला ने मुसलमान घराने में पैदा फरमाया, कि हमें उस तरह कुर्बानी नहीं देनी पड़ी। हमारा जब तो इजी रास्ता है, फिर भी हम कितनी जल्दी घबरा जाते हैं। उन्होंने मेरे लिए ये कह दिया, उन्होंने मुझे ऐसे डांट दिया, उन्होंने मेरे हिजाब के ऊपर ये कह दिया, उन्होंने मेरे इसके ऊपर ये कह दिया, उन्होंने कह दिया तुम किस रास्ते पे चल रहे। तो तब भी हम इतने डिसहार्ट हो जाते हैं। हम छुई मुई कितने ज्यादा है ना, टच मी नॉट, जरा सा भी ना कोई कुछ कह दे। अच्छा अब देखो कि इनके घर के अंदर वालदा हर वक्त के उनको फिक्र है कि ये इस्लाम ले आए, और वो हर वक्त का नेगेटिव इस्लाम के बारे में बोल रही। और अब जब वालदा इस्लाम लेकर आई तो इनकी खुशी की इंतहा सोचे फिर क्या होगी। बड़ी बड़ी उन्होंने इस चीजों में कुर्बानियां दी जिनमें अल्लाह ने हमें नहीं डाला और उनसे महफूज रखा। तो आके फरमाया या रसूलल्लाह मुबारक को अल्लाह ताला ने आपकी दुआ कबूल कर लिया कि मेरी माँ ने इस्लाम कबूल कर लिया। और इनकी मुझे इतनी एक प्यारी बात लगती है कि हमेशा अल्लाह की हमदो सना तो करते ही रहते थे, फरमाया करते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम के चेहरे से बढ़ के कोई हसीन चेहरा आज तक मैंने नहीं देखा। तो जो इनकी प्यारी बात मुझे लगती है ना, तो क्या करते थे, अल्हम्दुलिल्लाह सारी तारीफ उस अल्लाह के लिए जिसने अबू हुरैरा को इस्लाम कबूल करने की तौफीक दी, सारी तारीफ मेरे अल्लाह के लिए जिसने अबू हुरैरा को कुरान का इल्म दिया, सारी तारीफ मेरे अल्लाह के लिए जिसने अबू हुरैरा का मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का सहाबी होने का शर्फ नसीब किया। अबू हुरैरा कहते थे ना अपने लिए, कहते थे कि सारी तारीफ उस अल्लाह के लिए। कभी हमने भी कहा अल्हम्दुलिल्लाह सारी तारीफ उस अल्लाह के लिए जिसने मुझे अपना नाम लेके कहेंगे मुझे चुन लिया इस कुरान के इल्म के लिए, इसको सीखने के लिए। वो इसके ऊपर शुक्र अदा किया करते थे कि कुरान का इल्म लेने के लिए, इनका सहाबी होने के लिए मुझे चुन लिया। इसीलिए तो फिर कभी भी नहीं साथ छोड़ा था कि उनको इतनी वैल्यू थी इस चीज की कि मैं इनका सहाबी हूं। और इनका ये हाल था, इतने ज्यादा जोहद और तकवा में इतने ज्यादा थे कि रात के वक्त एक टाइम ऐसा बांधा हुआ था कि खुद इबादत करते थे, फिर दूसरा टाइम ऐसा था बीवी इबादत करती थी, फिर तीसरे टाइम में बाज जगह पे आता है गुलाम, बाज जगह पे आता है बेटी, कि वो उसका टाइम होता था कि पूरे टाइम पूरी रात में कोई ना कोई इनके घर में इबादत कर रहा होता था। कभी ऐसे ही आता है कि वो भी, लेकिन नहीं दाऊद अलैहि सलाम का जी, कि वो इस रात के उस पोर्शन में इबादत करते थे। अच्छा फिर आता है एक जगह पे आता है इनका दीन का इल्म हासिल करने का शौक। आप इससे अंदाजा लगाएं कि हजरत ज़ैद बिन साबित बयान फरमाते हैं कि मैं अबू हुरैरा और हमारा एक साथी, हम तीनों अल्लाह के हजूर दुआएं मांग रहे थे कि अचानक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले आए, हमारे पास बैठ गए तो हम खामोश हो गए। आपने फरमाया तुम अपना काम जारी रखो। अबू हुरैरा से पहले मैं और मेरे साथी ने दुआ की और आप सल्लल्लाहु अलैहि वसल्लम ने आमीन कही। फिर अबू हुरैरा ने दुआ की और कहा इलाही मैं तुझसे वही मांगता हूं जो मेरे इन दो साथियों ने मांगा, और मजीद मुझे वो इल्म अता फरमा जो भूले ने। सुभान अल्लाह, ऐसे ही तो नहीं रिवायत कर दी ना इतनी सारी अहदीस। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आमीन, तो हमने अर्ज किया हम भी अल्लाह से वो इल्म मांगे जो भुलाया नहीं जाता। तो आपने फरमाया नहीं, दौसी नौजवान तुमसे सबकत ले गया कि अब हम भी देखा देखिए जल्दी से हम भी वो मांग ले। सुभान अल्लाह, कैसे यानी इन लोगों का शौक इल्म का, और आप अंदाजा कीजिए कि इन लोगों की जो लगन थी वो वाकई फिर उन्होंने कुर्बानियां दी इस इल्म की खातिर, और इस इल्म को हासिल करने के लिए ना सिर्फ घर बार छोड़े बल्कि आप अंदाजा लगाएं कि यानी ना भूख का, ना कोई प्याज का, ना कोई रिश्तेदारों का, ना अपनी फैमिली बनाने का कि भाई अब मेरा घर बस जाए, मेरी ये चीजें हो जाए, इन चीजों में से किसी चीज का भी नहीं ख्याल किया। और अच्छा ये भी हमें पता चलता है कि औरतें भी कुछ ऐसी थीं जो खैबर में आप सल्लल्लाहु अलैहि वसल्लम के साथ गई थीं। ये दूसरी जगहों से पता चलता है, आपकी बुक में नहीं है। कुछ औरतें गई थीं और उन औरतों ने ये कहा था कि हम जख्मियों की मरहम पट्टी कर दिया करेंगे या हम और चीजों की टेक केयर कर लेंगे। इससे हमें एक बात का अंदाजा होता है, देखिये बहुत दफा ना हम जो उस दिन हदीस की क्लास में भी हम यही बात कर रहे थे कि जो रिजिड हो जाते हैं ना किसी चीज में वो सही नहीं है।
ایکسٹریمزم. آپ کو اب پتہ چلتا ہے کہ اس میں عورتیں بھی گئیں. اب ہم وہ تو یہ فتوے لگا دیں, یہ کیا بات ہوئی, وہ تو ایسے ہو رہی ہیں, اور یہ کیا وہ غیر محرموں کو ٹچ کر لیں گی, اور زخمیوں کو ٹچ کر لیا تو کیا ہو جائے گا. ہم کبھی کبھی چیزوں کو اتنا بائی دا بک لے کے اور اتنا زیادہ ٹو مچ کر لیتے ہیں نا. اس طرح نہیں ہے. آپ اسے اندازہ کریں کہ وہ ساتھ گئیں اور پھر انہوں نے, یعنی وہ جنگ میں تو نہیں حصہ لے رہی تھی مگر یہ جیسے ادھر ادھر کے جو کام تھے وہ کرنے والی تھی. تو اس میں ایک بڑی ایک خوبصورت روایت آتی ہے جو میں خود بہت انجوائے کرتی ہوں اس کو, تو پھر میں نے کہا آپ کے ساتھ بھی شیئر کرتی ہوں. کہ ان میں ایک بچی بھی تھی, یعنی چھوٹی لڑکی تھی, تو اس نے بھی کہا کہ میں بھی جانا چاہتی ہوں ساتھ میں. تو اچھا, اب کوئی سواری نہیں تھی اس کے پاس, تو پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اچھا ٹھیک ہے, کیمل کے بیک پہ جو سامان وغیرہ رکھا ہوتا ہے تم اس کے اوپر ہی بیٹھ جاؤ. تو وہ اس کے اوپر ہی بیٹھ گئی اور سفر شروع ہو گیا. جب آپ وہاں پہ سفر مکمل ہوا تو اب جب وہ بچی اترنے لگی تو اس کو پتا چلا کہ اس کے تو بلڈ لگا ہوا ہے اب. اور وہ یعنی فرسٹ ٹائم اس کو حیض آیا تھا, پیریڈز فرسٹ ٹائم آئے تھے. آپ اندازہ کر سکتے ہیں کہ ایک لڑکی ہے, وہ کتنے اس زمانے میں ان عرب گرم موسم تھا تو بہت جلدی بچیاں بالغ ہو جاتی تھیں. آپ اندازہ کر سکتے ہیں کہ ایک بالکل غیر جگہ ہے, فرسٹ ٹائم کسی اور ہے, اور وہ بھی اس سامان کے اوپر بیٹھی ہوئی ہے اور آپ صلی اللہ علیہ وسلم کے ساتھ پیچھے اسی اونٹ پہ بیٹھی ہوئی ہے, تو سوچ سکتے ہیں کہ اس کی کیا حالت ہے. اب آپ صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ تم نیچے اترو اور وہ ٹس سے مس نہیں ہو رہی. ہمیں اسے پتا چلتا ہے وہ بھی انسان ہی تھے اور ان کے بھی اس طرح سے مسئلے تھے جیسے کہ عام لوگوں کے ہوتے. ایسے نہیں کہ وہ ان کو آپ سمجھیں کہ وہ کوئی ہوائی مخلوقیں تھیں, کوئی اور چیزیں تھیں, اور یہ مسئلے تو ہمارے ہیں بس ان کے تو نہیں تھے. نہیں, اب وہ وہاں سے حرکت نہیں کر رہے. آپ صلی اللہ علیہ وسلم فرمانے نیچے آؤ تو وہ آ نہیں رہے. اب وہ وہیں اسٹیٹ, وہ اتنی پریشان بھی ہو گئی, اور ظاہر ہی بات ہے ہم خود امیجن کر سکتے ہیں کہ کیسا ایسے یہ کسی جگہ پہ ہو جائے, کتنی امبیرسمنٹ بھی اور کتنی ایک مشکل سچویشن ہو گئی. تو آپ صلی اللہ علیہ وسلم نے دیکھ لیا کہ سامان کے اوپر خون لگا ہوا, تو آپ نے فرمایا کہ تمہیں حیض آ گیا. تو اس نے کہا کہ ہاں. تو آپ نے فرمایا اچھا پھر نیچے اتر آؤ اور جا کے اپنا انتظام کر لو, اور پھر آتے وقت پانی اور نمک لے کر آنا, اور پھر اسے اس کو صاف کر دینا, اور پھر وہیں بیٹھ جانا. کوئی غصہ ہے اس کے اندر یا کوئی اریٹیشن یا کیا مصیبت آنے کی ضرورت کیا تھی, ساتھ آنے کی ضرورت کیا تھی. آپ دیکھیں کہ آپ صلی اللہ علیہ وسلم کا مزاج کیسا تھا, ایسے ہی تو نہیں لوگ ان سے محبت کرتے تھے. تو پھر سبحان اللہ, سب سے پیاری بات یہ ہے کہ پھر اس کے بعد نا جب یہ مال غنیمت تقسیم ہوا ہے تو ظاہر ہے ان کو تو نہیں ملنا تھا مال غنیمت, مگر ان عورتوں کو اور ان سب کو بھی کچھ کچھ آپ صلی اللہ علیہ وسلم نے دیا. تو انہوں نے فرمایا کہ مجھے آپ صلی اللہ علیہ وسلم نے ہار ایک دیا تھا, اپنے گلے کا ہار دکھاتی تھی کہ یہ ہار مجھے آپ صلی اللہ علیہ وسلم نے پہنایا تھا اس وقت. اب کہہ دیتے تم بالغ ہو گئی ہو, تم چلو ادھر سے چلو جاؤ ادھر جا کے. آپ دیکھتے ہیں کئی مرد خاص طور پہ جب دین میں آتے ہیں یا ریلیجس اس مائنڈ کے ہوتے ہیں, اتنی زیادہ سختی ہو جاتی ہے کہ بس ایک عورت گزر بھی رہی ہے تو ایسے لگتا ہے جیسے کہ پتہ نہیں کوئی قیامت آ گئی ہے, یا کوئی وہ ان کی طرح اگر نظر پڑ گئی تو کیا ہو جائے گا. یا نہیں, ایسا کچھ نہیں. اسلام ایک فطرت کا دین ہے, تاکہ اس کو سمجھو. ہم نے پتہ نہیں کیا چیز بنا لیا اس کو. تو آپ صلی اللہ علیہ وسلم نے وہ فرماتی تھی کہ یہ آپ صلی اللہ علیہ وسلم نے مجھے ہار پہنایا تھا, یہ اس دن مجھے دیا تھا جب باقی لوگوں میں اور تو پھر. اور فرماتی تھی کہ میں مجھے اسی کے ساتھ دفن کرنا, ساری زندگی انہوں نے یہ ہار اتارا نہیں تھا, ان کو اس کے ساتھ ہی دفن کیا گیا تھا. ان کا نام بھی نہیں آتا کوئی ایسا اس کے اندر, یہ ساری روایات نام نہیں مجھے معلوم. اچھا ایک منٹ, میں ایک اور بات کر لوں پھر اس کے بعد. اسی طرح ایک اور مزیدار واقعہ آتا ہے عبداللہ بن مغفل کا. کہتے ہیں کہ ہم خیبر کا محاصرہ کیے ہوئے تھے کہ کسی نے چمڑے کی ایک کپی پھینک, جیسے آپ سوچیں کپی کیا چھوٹا سا کپ یا کچھ ہے چمڑے کا لیدر کا پھینکا جس میں چربی تھی, اور میں اس کو اٹھانے کے لیے دوڑا تو پھر میں نے پیچھے مڑ کے دیکھا تو آپ صلی اللہ علیہ وسلم کھڑے ہوئے اور آپ مسکرا رہے تھے. اور کہتے ہیں مجھے بڑی شرم آئی کہ جو ہے نا آپ نے دیکھ لیا, جیسے ہم ایک دم سے کوئی چیز گیا اور کوئی ایک دم بڑا دیکھ رہا ہو تو کیسی شرمندگی سے ہوتی. اس سے ہمیں سب باتوں سے پتہ چلتا ہے وہ ہیومنس تھے, دیور ہیومنس,
राइट, और कैसे उनके सारी चीजें थी। आज का इसमें सबक बहुत ज्यादा, मेरे पास बहुत ज्यादा, आपको मैं सवाल लेती हूँ मगर जरा एंड में, ठीक है, आप लिख लें अपने पास। अच्छा, वो आप बुक में देखें कि वो आपके खैबर रवाना होने के बाद मदीना आकर मुसलमान हुए थे, फिर वहां से, फिर मदीना से यहां जब उनको पता चला कि आप सल्लल्लाहु अलैहि वसल्लम खैबर में है, तो फिर इजाजत लेकर खैबर रवाना हो गए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें भी खैबर की गनीमत में से हिस्सा दिया। फतह खैबर के बाद आपकी खिदमत में हजरत आबान बिन सईद भी हाजिर हुए, वो एक सरिया लेकर नजद तशरीफ ले गए थे और अपनी मुहिम पूरी करके खैबर आ गए थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खैबर के माले गनीमत में इनका और इनके साथियों का हिस्सा ना रखा। क्यों नहीं हिस्सा रखा था? शाबाश, यानी वो भी वहां से जंगी करके आ रहे थे ना, तो वो उनका वहां का हिस्सा है, इसमें तो नहीं उनका कोई हिस्सा बनता। मगर देखिए ना, अब ये सारे वो लोग हैं जिनको बस शौक है कि आप सल्लल्लाहु अलैहि वसल्लम यहाँ पे हैं, तो वहीं पे जाके उनके साथ शामिल हो जाते हैं। खैबर की तकसीम, जब यहूद ने अमान हासिल कर ली तो जिलावतनी से पहले एक नई तजवीज पेश की। उन्होंने कहा, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमें इसी जमीन में रहने दें, हम इसकी देखभाल करेंगे, क्योंकि हमें आप लोगों से ज्यादा इसकी मालूमात है, और फल और गल्ले की जो पैदावार होगी उसका आधा आप हमें दे देंगे। ये हम बात कर चुके हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने इस शर्त पर इसे मंजूर कर लिया कि आप जब चाहेंगे उन्हें खैबर से जिलावतन कर देंगे। ठीक है, ये बात समझ आ गई ना कि ठीक है, हम आपको अभी तो दे रहे हैं लेकिन जब हम चाहेंगे तो फिर आपको यहां से हम एक्सपेल कर सकते हैं। चुनाचे इस शर्त पर वो बाकी रहे, और हजरत उमर के हैद में, जबकि उन्होंने शर और खुब्स की राह इख्तियार कर ली थी, उन्हें जिला वतन कर दिया गया। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खैबर को 36 हिस्सों में तकसीम किया, 36, हर हिस्से का 100वां हिस्से, 100 हिस्सों का मजमुआ था, यानी हर हिस्से को 100 में डिवाइड किया। इसमें से निस्फ यानी 18 हिस्से मुसलमानों की इज्तमाई जरूरियात और हवादिस के लिए अलग कर लिए, और बाकी निस्फ यानी 18 हिस्से इसी तरह गाजियों में तकसीम किए कि बाप यादा को एक हिस्सा और घुड़सवार को 3 हिस्से दिए, एक हिस्सा इसका अपना और 2 हिस्से इसके घोड़े के।
उस जमाने में पेड आर्मीज नहीं हुआ करती थी, जो माले गनीमत था उसी से लोगों को मिलता था। इस गजबे में 200 शाह सवार थे, इनके 6 हिस्से हुए, और 1200 पैदल थे, इनके 12 हिस्से हुए। खैबर खजूर और गल्लों से भरा पड़ा था। चुनाचे आयशा रजी अल्लाह तआला अन्हा का बयान है कि जब खैबर फतह हुआ तो हमने कहा, अब हमें पेट भर कर खजूर मिलेगी। अब समझ आई ना कि इससे पहले पेट भरने के लिए भी कुछ नहीं होता था। और खैबर से मदीना वापस आकर मुहाजरीन ने अंसार को खजूरों के वो दरख्त वापस कर दिए जो अंसार ने बतौर इमदाद इन्हें दे रखे थे। देख लें कि फिर अल्लाह ने दिन बदल ही दिए ना। एक वो वक्त भी था कि ये बिल्कुल कैसी हालत के अंदर, खाली हाथ, बिल्कुल कुछ भी नहीं था, और मदीना हिजरत करके आए थे। और कितने साल लगे? 7 भी पूरे नहीं हुए, 7वें का भी मुहर्रम है अभी। हाँ, और अल्लाह ताला ने जिंदगी बदल दी ना। जो सबर करता है ना अल्लाह के रास्ते में, अल्लाह ताला जरूर उसके दिन बदल दिया करता है। अच्छा, ये हजरत सफिया के साथ शादी की बात हो चुकी है। अच्छा, एंड में है वो। अहले फिदक की सुपुर्दगी, फिदक खैबर के मशरक में 2 दिन के फासले पर एक बस्ती थी जो आजकल हायल के इलाके में हायत के नाम से मारूफ है। हायल इलाका है, उसमें उस जो बस्ती का नाम है वो हायत है, आज भी है वहां पे। आपने खैबर पहुंच कर मुहैसा बिन मसूद को यहूद फिद के पास भेजा कि इन्हें इस्लाम की दावत दें, मगर उन्होंने ताखीर की। लेकिन जब खैबर की फतह का हाल सुना तो उन पर रोब तारी हो गया, और उन्होंने पैगाम दिया कि इनके साथ भी अहले खैबर जैसा मामला किया जाए। यानी पहले आप सल्लल्लाहु अलैहि वसल्लम ने इन यहाँ पे भी यहूद रहते थे, तो जब इनकी तरफ आप सल्लल्लाहु अलैहि वसल्लम ने मुहैसा को भेजा तो उस वक्त वो ईमान नहीं लेकर आए, ना उन्होंने कोई बात सुनी। लेकिन जिस वक्त उनको ये पता चला कि खैबर फतह हो गया तो उनके ऊपर इतना रोब तारी हुआ, खुद ब खुद राजी हो गए, खुद ही पैगाम भेज दिया कि हमारे साथ भी वही मामला करें अहले खैबर वाला। कौन सा मामला था उनके साथ? कि हमें रहने दें, प्रोड्यूस में से 50% हम आपको देंगे। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम की यानी मुसलमानों की बालादस्ती कबूल कर ली ना कि हम आपके अंडर हैं, ऐसे थोड़ी कोई देता है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसे मंजूर फरमा लिया। चुनाचे फिदक की जमीन में नबी सल्लल्लाहु अलैहि वसल्लम, फिदक की जमीन सिर्फ नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए मखसूस थी। इसमें से आप अपने ऊपर खर्च फरमाते, बनू हाशिम के बच्चों के यालदारी करते थे, और उनमें से गैर शादीशुदा जरूरतमंदों की शादी फरमाते थे। आप देख रहे हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम की कमाई कैसे सर्फ होती थी, कैसे खर्च होती थी, किधर जाते थे वो पैसे। क्योंकि इनके ऊपर सदका लेना इनके लिए जायज नहीं था, जकात लेनी जायज नहीं थी। कहाँ से कम खाते जो फैमिली थी? वादिल कुरा, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खैबर के बाद वादिल कुरा तशरीफ ले गए और वहां के बाशिंदों को, जो यहूदी थे, ये भी एक यहूदी बस्ती थी, इस्लाम की दावत दी, मगर उन्होंने ना इस्लाम कबूल किया ना आपके ताबे फरमान हुए, बल्कि जंग के लिए निकल आए। उनका एक आदमी मैदान में आया और उसे हजरत जुबैर रजी अल्लाह तआला ने कत्ल कर दिया, फिर दूसरा आया उसे भी उन्होंने कत्ल किया, फिर तीसरा आया उसे अली रजी अल्लाह तआला ने कत्ल किया। इसी तरह इनके 11 आदमी कत्ल हुए। जब भी कोई एक आदमी मारा जाता तो आप बाकी यहूद को इस्लाम की दावत देते। इससे क्या पता चलता है? हाँ, आखिरी दम तक कोशिश की कि जंग ना हो और किसी तरह ये मान जाए। और जब भी कोई नमाज पढ़ते तो इन्हें इस्लाम की दावत देते। गर्ज इसी तरह शाम हो गई, दूसरे दिन सुबह आप फिर तशरीफ ले गए, लेकिन सूरज अभी नेजा बराबर भी बुलंद नहीं हुआ था कि यहूद शिकस्त खा गए और मुसलमानों ने बहुत सा माले गनीमत हासिल किया। अब देखें, जिन्होंने मुआहिदा खुद ब खुद कर लिया उनसे कुछ भी और ऐसा माले गनीमत तो होता ही जंग के बाद है, उनसे कुछ भी और चीज नहीं ली। उन्होंने इस पे मुआहिदा खुद ब खुद कर लिया कि हम 50% देंगे, ना उनका कोई बंदा मारा गया ना कोई कुछ। इनको जब इन्होंने जंग की तो इनका माल भी गया। फिर यहूद ने गुजारिश की कि इनके साथ भी अहले खैबर जैसा मामला किया जाए। अब होना चाहिए कि नहीं इनके साथ? अब हम क्या कहेंगे? नहीं होना चाहिए। जब तुम्हें पहले कहा था तो तुमने माना नहीं, और अब तुम खुद ही अब कह रहे हो, क्योंकि अब तुम अंडर यानी नीचे हो गए हो, शिकस्त खा गए हो, तो आप कह रहे हो अब हमारे हमारे साथ वैसा मामला करें। फिक्क वालों ने तो पहले ही ऑफर किया ना बगैर जंग के, इन्होंने पहले जंग के ऊपर आ गए, उसके बाद कहा कि अब हमारे साथ वैसा ही मामला करें, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर भी मंजूर फरमा लिया। ये होती है बड़ाई, बड़ेपन का मुजाहिरा। और इनके लिए ये बात तहरीर फरमा दी, यानी कॉन्ट्रैक्ट कर लिया उनके साथ। अहले तैमा की मुसालहत, तैमा के यहूद को खैबर, फिद्क और वादी अल कुरा की खबरें मौसूल हुई तो उन्होंने जिजिया की अदायगी पर मुसालहत कर ली। आप ये देख लें कि जब ऐसे हालात होते हैं ना, तो फिर जब यानी मुसलमानों की जब देख ली कि इतनी फतूहत है, खुद ब खुद कुफार के ऊपर रोब तारी हो गया। बाज चीजें जंगों की जरूरत ही नहीं पड़ती। जब मुसलमानों का रोब था ना दुनिया में, तो खुद ही लोग डरते थे। जैसे आज भी जो ताकतवर कौमें हैं उनको लड़ने की जरूरत नहीं होती, वो एक आंख ही दिखाते हैं और दूसरे दुबक जाते हैं। ऐसे उस वक्त मुसलमान थे कि जब मोमिन, जब आके जब ईमान पक्का होता है ना, तो उनको अभी ना लड़े हैं ना कुछ कहा है, वो पहले ही डर गए कि अब हमारी भी ना कहीं शामत आ जाए, चलो हम भी कोई मुआहिदा कर लेते। इसको कहा गया कि इतना तुम्हारा रोब होना चाहिए। ये जो नीचे नीचे हो के दूसरों के साथ मुआहदे करने होते, ये कुछ नहीं होते, हम मिस्कीन है, हमारे साथ कोई मुआहदा कर लो, ये क्या मुआहदा, पे तो दूसरा अपनी शराइत पे कराएगा। और अपने इलाके में अमन के साथ वो बरकरार है। ये आप देख रहे हैं कि यहूद की एक के बाद एक जो है ना उनकी शिकस्त हो रही है, और जिल्लत अलग है, और गिव अप कर रहे हैं खुद से। आप देख रहे हैं कि ये वो लोग थे जिनको अल्लाह ताला ने हमसे पहले चुना था, और इन लोगों ने अपनी किताब को छोड़ दिया। तो जो हामिले किताब होती है उम्मत, जिसने दीन का काम करना होता है, किताब को लेके आगे चलना होता है, वो जब अल्लाह के दीन को छोड़ने लगती है बजाय इसके कि दूसरों तक पहुंचाए, वो खुद ही बेअमल हो जाती है। तो ये है वो जिल्लत जो उनके नसीब में लिख दी जाती है। और आप ये देख रहे हैं कि एक के बाद एक किस कदर जिल्लत है। तो किताब बचा नहीं सकती जब तक उसके ऊपर अमल ना हो। हम ये सोचते हैं सिर्फ हमारे पास किताब है तो बस हम सबसे ज्यादा वो, और हमें फतह होनी चाहिए और दुनिया में। और बाज़ लोग पूछते हैं, अगर हम मुसलमान सच्चे हैं तो फिर दुनिया में इतनी जिल्लत क्यों हो रही है? इसलिए कि तुम नाम के मुसलमान हो, अगर तो अमल के मुसलमान होते तो फिर ना होती। इसी तरह ये जो फित की बात है, ये जैसे मैंने यहाँ पे आपको बताया कि आप सल्लल्लाहु अलैहि वसल्लम के लिए खास था, ये क्यों आप सल्लल्लाहु अलैहि वसल्लम के लिए क्यों खास था? फित की जो उन्होंने, शाबाश, कि कोई जंग नहीं हुई थी, बल्कि वैसे ही मुआहिदा उन्होंने करके आप सल्लल्लाहु अलैहि वसल्लम को के साथ, और ये बता दिया था कि हम 50% इसका देंगे, जो खैबर के साथ आपका हुआ है मुआहिदा वही हमारे साथ होगा। तो मुसलमानों ने तो लड़ाई उसमें की ही नहीं, कुछ भी नहीं उनका उसमें गया, तो उनको तो इसमें से माले गनीमत या कुछ ऐसी चीज नहीं मिलनी थी। तो ये खास आप सल्लल्लाहु अलैहि वसल्लम के लिए, आपकी फैमिली के लिए था। तो कोई आपसे अगर पूछे तो फिर आप बताएंगे फित का, क्योंकि ये मामला बाद में आप सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद हजरत फातिमा जब आई थी ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے پاس کہ آپ مجھے میرے باپ کی وراثت میں سے دیں, تو چونکہ حدیث ہے کہ انبیاء کے کسی کے وارث نہیں بنتے, ان کا کوئی وارث نہیں ہوتا, ٹھیک ہے, وہ ان کی وراثت کچھ نہیں آگے ہوتی کہ ان کی وراثت کوئی مال وغیرہ ہو, تو پھر انہوں نے یہی حدیث ان کو سنا دی تھی. لیکن بعض لوگ بعض فرقے اس پہ اعتراض کرتے ہیں کہ حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کیوں نہیں دیا تھا کوئی حصہ, جبکہ یہ تو آپ صلی اللہ علیہ وسلم کی ہی, یعنی ایک طرح سے خاص ان کے لیے تھا. تو اب ہم پتہ چلتا ہے کیونکہ انبیاء کی کوئی وراثت نہیں ہوتی جو آگے بٹے, ہاں لیکن آپ صلی اللہ علیہ وسلم کی وراثت میں سے کچھ نہیں مل سکتا نا, کیونکہ نبی ہے نا تو ان کی وراثت نہیں کچھ ہوگی, ان کا ہر چیز صدقہ ہوگی, جو بھی ان وہ چھوڑ کے جائیں گے وہ سب صدقہ ہوگا. جیسے ہم وراثت لیتے ہیں, ہمارے بڑے جب چھوڑ کے جاتے ہیں تو عام مسلمان وراثت لیتے ہیں, لیکن نبی کی اولاد نہیں ان کی وراثت لے گی, یعنی مال کے لحاظ سے, اس کے لحاظ سے. دوسری آپ کو یہ بھی ایک اور روایت عبداللہ بن عمر کی بتانا چاہتی ہوں کہ انہوں نے فرمایا ہم لوگ آسودہ نہیں ہوئے تھے یہاں تک کہ ہم نے خیبر فتح کیا, یعنی آسودگی ملی ہی کب, آل تھرو آؤٹ دس پیریڈ کبھی بھی آسودہ نہیں تھے, ٹھیک ہے. یہ اب آسودگی آئی تھی جو تھوڑی بہت ان کے پاس کشائش ہے, جو آپ نے یہ بھی پڑھ لیا کہ جو انصار نے ان کو اپنے کھجور کے درخت دے دیے تھے وہ بھی پھر انہوں نے واپس کر دیے. اب آپ دیکھیں جی جب اس وقت آئے تھے تو اس وقت ظاہر ان کیا, لیکن آپ اس سے کتنا بڑا سبق لیتے ہیں کہ دیکھیں جب ان کو اب ضرورت نہیں ہے تو واپس کر دیں, یہ نہیں کہ اب ہم وہ کیوں واپس کریں, ایک دفعہ دیا ہوا تو اب کیوں دیں, ہمیں تو کوئی چیز کوئی استعمال کرنا ہی ہے تو اب کیوں دے, اچھا اللہ کرے وہ بھول ہی جائے, نہ اس کو یاد رہے گا اور نہ ہمیں لوٹانی پڑے, ہے نا. لیکن اس کو یاد رہے یا نہیں رہے, لیکن جب ان کو نئی ضرورت اب ان کو مل گیا, ایسا نہیں تھے کہ کوئی دنیا کے بادشاہ بن گئے تھے. یعنی آج کے وقت میں اگر ہم دیکھیں تو انسان کا نفس بھرتا نہیں ہے نا, اور مل بھی جائے تو کہتا وہ کیوں دوں, وہ تو میرا ہو گیا. لیکن انہوں نے کہا کہ نہیں, جوں ہی تھوڑا سا ملا انہوں نے فوراً کہا کہ آپ اپنے واپس لے لیں. کتنی بڑی ایک مثال ہے, ہاؤ آنےسٹ دوز پیپل ور, ہے نا. اور اس سے پتا چلتا ہے کوئی لالچ نہیں تھا دنیا کا, جب تک ضرورت تھی اس وقت تک لیا, جب ضرورت ختم اب آپ واپس لے لیں. کتنی زبردست بات ہے. پھر ایسے لوگوں کو اللہ تعالیٰ پھر بے نیاز کر دیتا ہے نا, جو لوگوں سے اس کی طرف سے بے نیاز ہوتے ہیں. تو یہ بھی بات ایک ہو گئی جو آپ کو بتانی تھی. اور اسی دوران وہ واقعہ پیش آتا ہے جو کہ میں نے آپ کو پہلے بتایا تھا. اب یہ جب واپس آ رہے ہیں تو اس وقت راستے میں حضرت ابو قتادہ کا واقعہ میں نے آپ کو کچھ کلاسیں پہلے بیان کیا تھا کہ وہ آپ صلی اللہ علیہ وسلم کی اونٹنی کے ساتھ ساتھ چلتے رہے, اور تو اس وقت انہوں نے جب دیکھا کہ آپ صلی اللہ علیہ وسلم اونگ رہے ہیں اور یہ نہ ہو کہ کہیں سے گر جائیں, تو وہ ساتھ ساتھ چل رہے تھے. اور حتیٰ کہ یعنی جب آپ صلی اللہ علیہ وسلم کی آنکھ کھلی ہے, جب بالکل یعنی آپ بیدار ہو گئے, تو آپ صلی اللہ علیہ وسلم نے پھر پوچھا تھا کہ کب سے تم میرے ساتھ چل رہے ہو, تو انہوں نے فرمایا کہ یا رسول اللہ میں جب سے اس رات کا سفر شروع ہوا ہے اس وقت سے آپ کے ساتھ ہوں. تو آپ صلی اللہ علیہ وسلم نے ان کو دعا دی تھی کہ جس طرح تو نے اللہ کے نبی کی حفاظت کی ہے اسی طرح اللہ تیری حفاظت کرے. یہ ابو قتادہ کو یہ دعا ملی تھی. تو یہ میں آپ کو واقعہ تو پہلے سنا چکی ہوں, لیکن یہ کب واقعہ پیش آیا تھا وہ ہمیں اب پتہ چل گیا کہ یہ خیبر کے سفر سے واپسی پہ واقعہ پیش آیا تھا. اچھا اب تھوڑا سا اس بارے میں کہ حضرت صفیہ کا جو نکاح آپ صلی اللہ علیہ وسلم کے ساتھ ہوا ہے. حضرت صفیہ جو تھیں حویی بن اختب کی بیٹی تھیں, اور وہ بڑا سردار تھا بنو نذیر کا. اور میں نے جیسے آپ کو ابھی بتایا اس جو ابو الحقیق تھا اس کا بیٹا جو تھا وہ ان کا شوہر تھا, ان کی نئی نئی شادی ہوئی تھی, اس کا نام کنانہ تھا. اور جیسے میں نے آپ کو بتایا کہ اس بک میں میرے خیال میں یہ ہے یا نہیں, لیکن رحیق المختوم میں ہے کہ کنانہ ہی وہ تھا جس نے چھپایا تھا مال کو, جو مال تھا نا اسی نے چھپایا تھا, اور پھر آپ صلی اللہ علیہ وسلم نے اس کو محمد بن مسلمہ کے حوالے کر دیا, کیوں, اپنے بھائی کا قصاص لے لو. محمود بن مسلمہ کو اسی نے اوپر سے کوئی چیز پھینک کے شہید کیا تھا. حضرت صفیہ کے شوہر کا نام. اچھا اب یہ بات آتی ہے, خود ہی بیان فرماتی ہیں کہ جب آپ صلی اللہ علیہ وسلم ہجرت کر کے مدینہ تشریف لائے تھے تو اس وقت کہتی ہیں کہ میں تو اپنے باپ کی اور اپنے چچا کی بہت لاڈلی ہوتی تھی اور میں بہت چھوٹی بچی تھی, تو جب وہ سارا دن کا کام کر کے آتے تھے تو مجھے, میرے ساتھ کھیلتے تھے, مجھے بڑا پیار کرتے تھے. ایک دن جب وہ واپس آئے تو ان کا موڈ کچھ خراب تھا, تو اور انہوں نے اسے میری طرف بھی نہیں کوئی توجہ کی, یہ چھوٹی بچی تھی بھاگتی بھاگتی چلی جاتی تھی ان کے پاس. تو کہتی ہیں کہ میں نے سنا کہ میرے چچا نے میرے باپ سے کہا کہ کیا یہ وہی ہے, کیا یہ وہی ہے یعنی آپ صلی اللہ علیہ وسلم کے بارے میں پوچھا. تو میرے باپ نے کہا کہ ہاں موسیٰ کے رب کی قسم یہ وہی ہے. تو چچا نے کہا پھر کیا کرو گے؟ تو باپ نے کہا کہ ہم اس کی مخالفت کریں گے جب تک ہم زندہ رہیں گے. اور یہ آپ صلی اللہ علیہ وسلم کو بہت زیادہ دشمن تھا وہ ابن اختب. تو یہ باتیں انہوں نے یعنی بچپن میں سنی ہوئی ہیں. اس کے بعد جب یہ جلا وطن ہو گئے اور یہ لوگ آ گئے یہاں پہ خیبر میں, تو یہاں پہ یہ جوان ہوئی ہیں, یہاں پہ جب یہ بڑی ہوئی ہیں اور یعنی ابھی ابھی ان کی ریسنٹلی شادی ہوئی ہے. تو تھوڑا سا دیکھ لیتے ہیں اس میں سے, پھر میں تھوڑا اس کو ڈیٹیل آپ کو بتاؤں گی. حضرت صفیہ سے شادی, حضرت صفیہ بنت حوی بن اختب کو جب قیدیوں میں شامل کیا گیا تو انہیں رسول اللہ صلی اللہ علیہ وسلم کی اجازت سے حضرت دہیہ بن خلیفہ قلبی نے لے لیا. لیکن صحابہ نے آ کر رسول اللہ صلی اللہ علیہ وسلم سے عرض کی کہ وہ صرف آپ صلی اللہ علیہ وسلم کی شایان شان ہیں, یعنی یہ ایک سردار کی بیٹیاں. اصل میں دہیہ قلبی جو تھے وہ آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے, عرض کرنے لگے اللہ کے نبی قیدیوں میں سے مجھے ایک لونڈی عطا فرما دے. تو آپ نے فرمایا کہ جاؤ ایک لونڈی لے لو. پھر وہ گئے اور انہوں نے حضرت صفیہ کو چوز کیا. تو پھر لوگ, حضرت انس ہی یہ بیان فرماتے ہیں, اب یہ چھوٹے بچے ہیں لیکن دیکھیں ساری چیزوں کو دیکھ رہے ہیں اور انہوں نے روایات کی ہیں. کہتے ہیں کہ لوگ اللہ کے رسول کے سامنے حضرت صفیہ کی تعریف کرنے لگے اور کہنے لگے کہ قیدی عورتوں میں ہم نے اس جیسی کوئی عورت نہیں دیکھی. ایک اور شخص اللہ کے رسول کی خدمت میں حاضر ہو کر کہنے لگا, اے اللہ کے نبی, آپ نے ہوئی کی بیٹی صفیہ دہیہ کے حوالے کر دی, وہ تو بنو قریظہ کے سردار کی بیٹی ہے, بنو نذیر کی چودھرائن ہے, وہ آپ کے علاوہ کسی کے لیے مناسب نہیں ہے. یہ سن کر آپ نے فرمایا دہیہ اور صفیہ کو بلاؤ. حضرت انس بتلاتے ہیں کہ حضرت دہیہ اور حضرت صفیہ کو لایا گیا اور جب اللہ کے رسول نے حضرت صفیہ کو دیکھا تو دہیہ سے کہا کہ قیدی عورتوں میں سے تم اس کے علاوہ کوئی اور لونڈی لے لو. اس کے بعد رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو اپنے لیے کیا تھا, وہ ابھی اس کی ڈیٹیل میں آپ کو بتاتی ہوں. تو اس طرح سے یعنی وہ ان کے پاس پہلے گئی تھی لیکن پھر آپ صلی اللہ علیہ وسلم نے ان سے لے لیا تھا. پھر اس کے بعد کیا ہوا تھا, جب سفر شروع ہوا ہے, یہ تھوڑا سا آپ کو اور بتا دوں کہ پھر جب سفر شروع ہوا جانے لگے, ابھی یہ یعنی اسلام نہیں لے کر آئی ہیں. پھر کیا ایک اور واقعہ اس بارے میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے پھر یہاں سے ہی پڑھ لیتے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں بلا کر ان پر اسلام پیش کیا, انہوں نے اسلام قبول کیا, اس پر آپ نے انہیں آزاد کر کے ان سے شادی کر لی, ان کی آزادی کو ہی مہر قرار دیا اور انہیں بعض عورتوں کے حوالے کر دیا. اب یہ کیا ہوا تھا کہ آپ صلی اللہ علیہ وسلم نے ان کے سامنے کچھ باتیں پیش کی تھی صرف ان کا امتحان لینے کے لیے کہ یہ کیا ان کے ذہن میں کیا بات ہے. تو آپ صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ تمہارا باپ ہوئی تمام یہود میں میرا سب سے بڑا دشمن تھا, حتیٰ کہ اللہ نے اسے موت دے دی. اب دیکھنا یہ چاہتے تھے کہ ان کے کیا تاثرات ہیں اس بارے میں, کیا ان کو میں اپنی بیوی بناؤں یا ان کو مطلب ہے لونڈی بناؤں یا کیا. تو حضرت صفیہ جو تھی وہ آگے سے فرمانے لگی کہ کیا اللہ نے قرآن میں یہ نہیں فرمایا ولا تزر وازرۃ وزر اخرى. ابھی کچھ عرصے سے وہ مسلمانوں میں رہ رہی تھی نا جب سے قیدی تھی. اب آپ صلی اللہ علیہ وسلم نے انہیں اختیار دیا کہ اگر تم اسلام قبول کرتی ہو تو میں تمہیں اپنے لیے رکھوں گا, یہ نہیں بتایا کہ میں تمہیں لونڈی بناؤں گا یا تم سے شادی کروں گا. اور اگر تم اپنے لوگوں میں واپس جانا چاہتی ہو, اپنے دین پہ قائم رہنا چاہتی ہو, تو تمہیں میں آزاد کر دوں گا کہ تم اپنے لوگوں میں واپس چلی جاؤ. اب دو چوائسز دیکھیں کیسی ہیں, کہ ایک چوائس میں وہ تو یہی سمجھیں گے کہ میں لونڈی ہوں, میں لونڈی بن کے رہوں گی اور دشمن کی بیٹی ہے, وہ بھی اتنے کھلے دشمن کی جس کا آپ صلی اللہ علیہ وسلم بتا بھی رہے ہیں کہ تمہارا باپ میرا سب سے زیادہ دشمن تھا. اب چوائس کیا دیا ہے کہ اگر تو تم اسلام قبول کرتی ہو تو پھر میں تمہیں اپنے لیے رکھوں گا, اور اگر تم اسلام قبول نہیں کرتی تو میں تمہیں آزاد کر دیتا ہوں, تم اپنے لوگوں میں جاؤ. अब इससे भी साफ पता चल जाना था कि इनके दिल में क्या है और क्या चाहती है। अब एक औरत के लिए आजादी ज्यादा है या लौंडी बन के रहना ज्यादा है, और क्या अपने लोग ज्यादा महबूब होंगे या इन हुक्मरान हैं और अब लौंडी बना के रखेंगे, पता नहीं क्या सलूक करेंगे। तो वो आगे से फरमाती है कि या रसूलल्लाह, मैं तो पहले ही कायल हो चुकी हूं और आपके कहने से पहले ही मैं आप पे ईमान ला चुकी हूं। तब आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको अपने लिए चूज किया था, क्योंकि आप देखें जो इनका इम्तिहान था, समझ लें कि इसमें ये पूरा उतरी। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर, जैसे यहाँ पे आता है कि बाज औरतों के हवाले कर दिया, तो वो हजरत अनस की वालिदा हजरत उम्मे सुलेम के बारे में आता है कि वो कहती हैं कि मैंने दो कपड़े तान लिए दो दरख्तों के दरमियान, और एक तरह से कहते हैं उनको तैयार करने के लिए, उनको दुल्हन बनाने के लिए। और औरतों के पास जो भी कुछ आराइश थी, जो भी उनके पास कोई चीजें लाई होंगी, वो कहती हैं कि उनको कहा गया कि वो सारी अपनी अपनी ले आए। तो कहती हैं कि हमारे पास जो कुछ भी था सब जमा किया और वही उसी से उनको सजा दिया, और जब उनको सजा दिया तो वो खुशबू आने लगी कि हमने आज तक किसी इतर की भी ऐसी खुशबू नहीं सुनी। यानी इससे पता चलता है कि दुल्हन को सजाना शादी के दिन ये भी एक सुन्नत का काम है, इसमें कोई हरज की बात नहीं है। जो जो भी किसी के पास हो उसके मुताबिक उनकी आराइश कर दी। अच्छा, ये भी आता है, एक और रिवायत है बुखारी में हजरत अनस से, बुखारी में रिवायत है, हजरत सफिया अभी दुल्हन बनकर आई ही थी कि इनका खामिद कत्ल हो गया था जो पहला था किनाना। फिर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम हजरत सफिया को लेकर वापस मदीना रवाना हुए, हत्ता कि जब हम सहबा के बंद के पास पहुंचे तो हजरत सफिया पाक हो गई, यानी हैज से थी तो वो उस वक्त पाक हो गई। और इसमें यहाँ पे ये कानून का भी हमें पता चलता है कि लौंडियों के बारे में ये कानून था कि उनके साथ उनके मालिक ताल्लुक अगर कायम करना चाहें तो तब तक नहीं कर सकते जब तक कि उनको पहला हैज ना आ जाए और वो उससे फारिग ना हो जाए, कि पहले से तो नहीं कोई अगर कोई एक्सपेक्ट कर रही प्रेग्नेंट है। और सही मुस्लिम की रिवायत है कि यहाँ अल्लाह के रसूल के लिए खैमा नसब किया गया, अल्लाह के रसूल ने इन्हें मेरी वालदा, ये अनस रज़ी अल्लाह तआला बता रहे हैं, मेरी वालदा उम्मे सुलेम के हवाले कर दी और फरमाया इनका बनाओ सिंघार कर दो। सुभान अल्लाह। तो अच्छा, ये पता चलता है। फिर उसके बाद हमें ये पता चलता है कि यहाँ पे तो मेरे ख्याल में नहीं है ये बात कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सफिया के की आंख पे एक सब्ज निशान देखा। ये भी तबरानी में रिवायत आती है। तो पूछा है, सफिया ये सब्ज निशान कैसा है? तो उन्होंने बताया कि अबू हुकैक के बेटे की गोद में मेरा सर था और मैं सो रही थी, यानी अपने खामिंद के बता रहे हैं, इसी दौरान मैंने ख्वाब देखा कि चांद मेरी गोद पे में आके गिरा है। मैंने ख्वाब उसे सुनाया तो उसने मुझे तमांचा दे मारा और कहने लगा तू यसरब के बादशाह की ख्वाहिश करती है। समझ आ गई उसको। वो लोग बहुत यानी इल्म में तो बड़े माहिर थे कि तू यानी उन्होंने ख्वाब देखा था, असल में यहाँ पे डिटेल नहीं, कि एक चांद है जो मदीना से तुलू हुआ है बुलंदी पे गया और मेरी गोद में आके गिर गया। तो उसने कहा कि तू मदीना के बादशाह की जो है तू उसके ख्वाब देख रही है। हाँ, और ये ख्वाब पूरा हुआ कि मदीना का चांद उनकी गोद में आन गिरा। तो अच्छा, फिर उसके बाद हजरत अनस से ही मरवी है। अब देखिए सारी रिवायात किससे हैं, हजरत अनस छोटे से बच्चे हैं और रिवायात कर रहे हैं। हजरत अनस से मरवी है कि जब सुबह ही तो अल्लाह के रसूल ने सहाबा से फरमाया जिसके पास जरूरत सफर से जायद खाने का सामान हो वो इस खाने को हमारे पास ले आए। अगले दिन सुबह हुई है, तो ये अब जिसके पास खजूरें जरूरत से ज्यादा थी वो खजूरें ले आया, जिसके पास जौ थे वो जौ ले आया, कोई सत्तू ले आया, हत्ता कि एक ढेर लग गया। इन सारी चीजों को मिला के एक हलवा सा बना लिया उन्होंने। और बुखारी की रिवायत में हजरत अनस से मरविया फरमाते हैं मैंने आप सल्लल्लाहु अलैहि वसल्लम का वलीमा खाने के लिए मुसलमानों को दावत दे दी। ये क्या था? वलीमा। सुभान अल्लाह। आप सल्लल्लाहु अलैहि वसल्लम के वलीमे में ना तो रोटी थी ना गोश्त था। ऐसा हुआ कि अब अल्लाह के रसूल ने हजरत बिलाल को दस्तरखान बिछाने का हुक्म दिया, वो बिछा दिया गया तो उस पर खजूर पनीर और घी रख दिया गया। ये भी बुखारी की रिवायत है। सही मुस्लिम की रिवायत में सब मुजाहिदीन वलीमे की दावत खाने और करीबी बारिश से बने पानी के हौजों से पानी पीने लगे। ये था अल्लाह के रसूल का वलीमा जो उस वक्त किया गया। फौरन वलीमा किया, ये नहीं कि भाई अब हम वहां जाएंगे वहां पहुंचेंगे फिर उसके बाद हम वलीमा, फौरन वलीमा किया गया कि अगले दिन जो भी किसी के पास था, वलीमा यही है जो भी किसी के पास था वो ले आए और वलीमा हो गया। اور پھر حضرت انس ہی بیان فرماتے ہیں بخاری کی روایت میں، یہاں خیبر اور مدینہ کے درمیان اللہ کے رسول نے 3 دن قیام فرمایا تھا اس جگہ پہ. اور یہ بھی ہمیں پتہ چلتا ہے پھر اس کے بعد کہ آپ صلی اللہ علیہ وسلم نے ظاہر ہے حضرت صفیہ کو آزاد کر کے آپ سے نکاح کر لیا. اچھا یہ بھی بات ہے کہ اس میں نکاح میں نہ کوئی نکاح پڑھانے کی ضرورت ہے نہ کوئی ولی اور اس کی ضرورت ہے، کیونکہ جب لونڈی ہوتی ہے کسی کی تو اس کے مالک کا یہ کہہ دینا کہ میں نے تم سے نکاح کر لیا یہی اناف ہے، ٹھیک ہے. اس کو کوئی یہ نہیں ضرورت ہے کیونکہ اس کا مالک ہی اس کا ولی ہے نا، تو اس لیے اس میں یہ ضرورت نہیں کہ وہ کوئی اس چیز کا اہتمام کرے کہ کوئی نکاح اس طرح سے کیا جا رہا ہے. اور ان کا مہر کیا رکھا گیا، مہر دیکھیں یہاں پہ بھی ہے، ان کی آزادی کو ان کا مہر رکھا گیا. اور اس کے اندر ایک بڑی زبردست ایک اور بات آتی ہے، اور وہ یہ ہے کہ صحابہ کرام نے دیکھا. پھر یہ بھی ایک اس کی میں آپ کو حضرت انس سے ہی مروی ہے کہ اس کے بعد ہم مدینہ کی طرف چلنے لگے تو میں نے دیکھا اللہ کے رسول نے اپنی عبا کو، چادر کو، اونٹ کی کوہان کے ساتھ باندھ دیا تاکہ حضرت صفیہ اونٹ پر بیٹھی اسے پکڑے رہیں، کہ بیٹھے ہیں تو ان کو وہ پکڑ لیں اس کو. اس کے بعد آپ صلی اللہ علیہ وسلم اونٹ کے پاس بیٹھ گئے. اور اچھا مجھے کوئی 2 لوگ چاہیے جو کہ آ کے یہاں پہ ڈیمونسٹریٹ کریں. آئیں آئیں آ جائیں یہاں پہ، ذرا بتائیں کہ کیسے ایک گھٹنا نیچے رکھیں، ایک پیر نیچے رکھیں اور دوسرے پیر کا گھٹنا اٹھائیں، ایک پیر نیچے اور دوسرا گھٹنا نیچے. ہاں بالکل صحیح، اس طرح آپ صلی اللہ علیہ وسلم نے رکھا، یعنی ایک سٹیپنگ سٹول بنا دیا کہ جب اونٹ پہ سوار ہونے لگے تو یہاں پہ پیر رکھ کے تھائی پہ آپ صلی اللہ علیہ وسلم کی اور اونٹ پہ سوار ہو سکے. سبحان اللہ، ہم کہتے ہیں رومانٹک باتیں اسلام کے اندر نہیں، اس سے زیادہ رومانٹک بات کیا ہو سکتی. اور رومانس کس کے ساتھ ہے؟ اپنے شوہر کے ساتھ. اور اب آج کل بھی نہیں کوئی ایسے کرے گا، ہاں شاید آؤٹ آف ویڈ لاک تو جا کے لوگ کریں لیکن اپنی بیوی کے ساتھ شاید نہیں. لیکن آپ صلی اللہ علیہ وسلم کی دیکھیں بات کیا ہے. اور پھر حضرت صفیہ کی بات دیکھیں کہ بعض روایات میں آتا ہے کہ ان کو اتنی یعنی وہ سمجھدار تھی نا کہ انہوں نے کہا میں اپنا پیر ان کی اس کے اوپر رکھوں گی، تو انہوں نے بھی اپنا یعنی یہ گھٹنا یعنی رکھا، یہ جو تھائی اپنی لوور تھائی، اور پھر وہ سوار ہوئی اونٹ کے اوپر. سبحان اللہ. اب دیکھیں کئی ہمارے ہندوؤں سے ہی رسمیں لی گئی ہیں کہ جی اپنے خامد کے پیروں کو چھوا جائے یا یہ کیا جائے یا یہ کیا جائے. اور دیکھو ہمارا دین عورت کی کیسی عزت بتاتا ہے، ان باتوں کا ہمیں خود نہیں پتا تو ہم نے کیا کسی کو بتانی ہے اور کیا ہم نے ان کو سمجھنا. اچھا پھر دوسری ایک اور اس کے اندر جو ایک واقعہ پیش آیا وہ بھی آپ کو بتا دوں کہ حضرت انس ہی بیان کرتے ہیں کہ جب سارے لوگ مدینہ کے قریب پہنچے، یہ بھی مسلم میں روایت، تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے اونٹنی کو ذرا تیز دوڑایا. کیوں اونٹنی کو تیز کیوں دوڑایا؟ آپ دیکھیں جب آپ کا گھر کہیں دور نظر سے آیا رہے ہیں، آپ سفر سے گھر نظر آتا ہے تو کیا ہوتا ہے؟ جلدی جلدی گھر پہنچے ہیں، جب مدینہ نظر آنے لگا تو تیز دوڑایا اونٹنی کو، تو ہم نے بھی اپنی سواریوں کو دوڑایا، صحابہ بھی تیز تیز. چنانچہ اللہ کے رسول کی قصوہ نامی اونٹنی نے ٹھوکر کھائی، اس پر اللہ کے رسول گر پڑے اور حضرت صفیہ بھی گر پڑی. آپ صلی اللہ علیہ وسلم اٹھے اور حضرت صفیہ پر چادر ڈال دی. اور ایک یہ بھی روایت میں آتا ہے سبحان اللہ کے جو صحابہ کرام تھے نا سارے، سب نے اپنے منہ موڑ لیے، کیونکہ ام المومنین حضرت صفیہ اگر زمین پہ، یہ نہ ہو کہ کہیں ان کا کوئی ستر کہیں سے کھلا. صرف ابو طلحہ کے بارے میں آتا ہے کہ وہ آپ صلی اللہ علیہ وسلم کی طرف بڑھے اور انہوں نے آگے ہو کے فرمایا، ان کی بات آتی ہے کہ انہوں نے فرمایا یا رسول اللہ، اللہ مجھے آپ پر قربان کرے، کوئی چوٹ تو نہیں آپ کو آئی؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا نہیں، میں ٹھیک ہوں، خاتون کی خبر لو. یعنی عورت کا پوچھو تو وہ انہوں نے اپنے چہرے پہ کپڑا ڈال دیا، یہ نہ ہو کہ میں جاؤں اور کوئی ایسی چیز دیکھوں جو مجھے نہیں دیکھنی چاہیے، کپڑا ڈال دیا اپنے چہرے پر اور ان کے پاس پہنچے اور صفیہ پر اپنا کپڑا ڈال دیا. اس کے بعد سواری کو دوبارہ تیار کیا. پھر فرماتے ہیں حضرت انس کے پھر ہم سب سوار ہوئے اور ہم میں سے ایک نے دائیں جانب سے اور دوسرے نے بائیں جانب آپ صلی اللہ علیہ وسلم کے ساتھ ساتھ چلنے لگے. یعنی پھر دونوں طرف جیسے ایک پروٹیکشن کے لیے کہ ساتھ ساتھ چل رہے ہیں، کہ اس سے کیا پتا چلتا ہے؟ انسان ہے نا وہ. اگر آپ صلی اللہ علیہ وسلم کے ساتھ ایسا نہ ہوتا تو ہم کہتے ہیں ان کو تو فرشتے حفاظت کرتے تھے جی, ان کے تو ایسے تھا, اصل تو ہمیں مشکلات ہوتی ہیں, ہمیں مصیبتیں ہوتی ہیں. اللہ نے دکھا دیا کہ دیکھو یہ بھی انسان ہے, یہ بھی بشر ہے, اور ان کو بھی مشکلات آئیں زندگی کے اندر. صرف تم نہیں گرتے زندگی میں, صرف تم نہیں ٹھوکر کھاتے. کبھی انسان کو کوئی تکلیف پہنچے تو یہ سوچے میرے نبی کو بھی پہنچی ہے. تو پھر حضرت انس ہی بیان فرماتے ہیں کہ جب مدینہ کے ہم قریب ہوئے تو آپ صلی اللہ علیہ وسلم پڑھنے, آپ دیکھیں حضرت انس نے تو سبحان اللہ اور بھی کئی ان کی بتائیں کہ یہ آپ صلی اللہ علیہ وسلم دعا پڑھ رہے تھے, میں نے یہ سنی دعا, میں نے یہ سنی, نہیں کتنا نوٹ کر رہے تھے کہ ہر ہر بات کو انہوں نے روایت کیا. اور فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم پڑھ رہے تھے آئی بونا تائی بونا عابدونا لی ربینا حامدون. یہ سفر میں جب آپ واپس جاتے ہیں اپنے گھر کی طرف تو پھر جب سفر یعنی واپسی ہوتی ہے تو پھر یہ مسنون دعا ہے. اور فرمایا کہ پڑھتے رہے یہ دعا جب تک مدینہ نہیں پہنچ گئے. ہم تو ایک دفعہ کتاب میں کھول کے پڑھ کے بھی تو واپس رکھ دیتے ہیں, چلو اب ہو گئی دعائیں, پڑھتے رہے جب تک پہنچ نہیں گئے. سبحان اللہ. پھر جب خیبر اور وادی قرآن فتح ہو گئے, بک میں دیکھیں فدق اور تیمہ کے باشندوں نے اطاعت قبول کر لی اور آپ نے مدینہ واپسی کی راہ لی, تو وادی صحبہ میں پہنچ کر حضرت صفیہ حلال ہو گئیں. حلال کا مطلب یہاں پہ کیا ہے کہ پاک ہو گئیں. چنانچہ انہیں آپ کے پاس رخصت کر دیا گیا اور آپ نے دلہے کی حیثیت سے ان کے ہمراہ صبح کی اور کھجور پنیر اور گھی سان کر ولیمہ کھلایا یعنی ملا کے, اور تین روز شب ہائے عروسی کے طور پر ان کے ساتھ قیام فرمایا. پھر روانہ ہو گئے اور سفر 7 ہجری کے آخر یا ربیع الاول 7 ہجری کے اوائل میں مدینہ تشریف لائے. تو یہ تقریباً 1 مہینے کا یہ سارا یہ سارے جو بھی مہم تھی یہ 1 مہینے میں پوری ہوئی ہے. دیکھیں اتنی ساری چیزیں ہم اس میں سے سیکھتے ہیں سبحان اللہ. اور یہ ایک پڑھا دینا یا قصہ سنا دینا آپ کو تو آپ کہیں سے بھی پڑھ سکتے ہیں. اصل بات یہ کہ آپ خود بھی سوچا کریں ہمیں کس میں سے کتنے سارے سبق ملتے ہیں, کتنے ساری اس کے اندر ہماری لرننگ کے لیے چیزیں ہیں جو ہماری اپنی زندگی میں اپلائی ہوتی ہیں, اور ہم کہاں کہاں اپلائی کر سکتے ہیں سیرت کے ان واقعات کی روشنی میں اپنی زندگی میں, کدھر کدھر ہم چینج لا سکتے ہیں, تبھی کوئی فائدہ ہوگا. ورنہ صرف اس ایک کہانی کے طور پر پڑھنے کا تو کوئی فائدہ نہیں ہے نا. جیسے کہ ہم اس کو کیسے اس سے اپنے لیے رہنمائی حاصل کریں, تو ہر واقعے کو اس طرح لیا کریں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.